السلام عليكم ورحمة الله وبركاته. اللهم لك الحمد كما أنت أهله، فصل على محمد كما أنت أهله، فصل على محمد كما أنت أهله، فصل على محمد كما أنت أهله، وفل بنا ما أنت أهله، فإنك أنت أهل التقوى وأهل المغفرة. اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضى له. زندگی میں مسلمان کو دو صحتوں کی ضرورت ہے، ایمان والے کو. جو ایمان والا نہیں اس کو ایک صحت کی ضرورت ہے. ایمان والے کو روحانی صحت کی ضرورت بھی ہے اور جسمانی صحت کی ضرورت بھی ہے. اور جو ایمان والا نہیں اس کو صرف جسمانی صحت کی ضرورت ہے، جس کو فٹنس کہتے ہیں. مسلمان کے پاس دو پیکج ہیں، ایک مرنے سے پہلے کا پیکج ہے، ایک مرنے کے بعد کا پیکج ہے. ایک روحانی صحت کا پیکج ہے اور ایک جسمانی صحت کا پیکج ہے. فٹنس ہماری زندگی کی ضرورت ہے، جسمانی بھی اور روحانی بھی. یہ مسلمان کی طبیعت کا حصہ ہے کہ وہ اپنی فٹنس کا خیال رکھے. وہ روحانی فٹنس ہے یا جسمانی فٹنس؟ جس طرح ہم گندگی کو سادگی کا نام دے دیں، گندگی کو سادگی کا نام دے دیں تو سادگی نہیں ہوگی، وہ گندگی ہوگی. اس لیے اپنی طبیعت کو اپنے حال پہ چھوڑ دینا. شکم فقیران تغارے خدا، ہما چیز آیات فنا در فنا. جو بھی آیا کھایا پیا، پیٹ کہاں ویٹ کہاں. ہمیں زندگی میں فٹنس کی ضرورت ہے. جسمانی فٹنس ہماری ضرورت ہے. ایک اللہ والی کی بات مجھے یاد ہے، دو چیزیں آدمی کو کسی چیز سے قابل کیا ہر چیز سے بٹھا دیتی ہیں، ایک معاشی تنگ دستی اور ایک بیماری. جیب خالی ہو جائے تو انسان کو ہر چیز سے فارغ کر دیتی ہے. دوست بھی اپنے نہیں رہتے، رشتے دار بھی اپنے نہیں رہتے، معاشرہ، زمانہ، ماں باپ، بہن بھائی، بیوی. ایک معاشی تنگ دستی، فائنانشلی کرائسس، اور ایک بیماری. بیماری بھی بندے کو کسی چیز کا نہیں رکھتے اور انسان کسی چیز کا نہیں رہتا. انسان کسی چیز کا نہیں رہتا. ہمیں دونوں صحت اور فٹنس کا احساس کرنا ہے، خیال کرنا ہے. جتنا گورا انگریز اپنی فٹنس کا خیال رکھتا ہے، اپنی جسمانی فٹنس کا. ہمارے دوست کہنے لگے، ہم قلعہ دلاور میں تھے تو وہاں اس کے فرانس کے کچھ سفیر تھے، وہ گورے آئے. ان کا ایک چھوٹا سا بچہ تھا، کہنے لگے میں نے اس بچے کو ہاتھ لگانے لگا، کہہ رہے ڈونٹ ٹچ مائی چائلڈ، میرے بچے کو ہاتھ نہ لگا کہ کوئی جراثیم نہ لگ جائے، ہاتھ نہ لگا. گورا جتنا اپنی جسمانی فٹنس کا خیال رکھتا ہے، اگر اتنا ہم اپنی روحانی فٹنس کا خیال رکھیں تو آنکھوں سے دیکھیں فرشتے مسافہ کریں. آنکھوں سے دیکھیں جتنا گورا اپنی جسمانی فٹنس کا خیال رکھتا ہے کہ اس میں کتنے کیلوریز ہیں اور اس میں کتنے وٹامن اے ٹو زیڈ ہیں، کتنے کیلوریز میں نے ویسٹ کیے ہیں، مجھے جسم کو کتنی انرجی کی ضرورت ہے، اب میں نے اتنی انرجی لے لی ہے، اب مزید ضرورت نہیں، ہاں اب میں نے زیادہ لے لی ہے. جاگنگ، واکنگ، ورزش وغیرہ، سوئمنگ، تیرنا، بھاگ دوڑ کے ذریعے میں نے اب اتنی کیلوریز اب ویسٹ کرنی ہے، ضائع کرنی ہے، یہ میرے جسم کے لیے ضرورت بڑھ گئی ہے. वरना मेरा जिगर फैटी हो जाएगा, मेरे जिस्म में चर्बी बढ़ जाएगी, मेरा कोलेस्ट्रॉल लेवल बढ़ जाएगा, और यूं यूं और यूं। जितना जिस्मानी फिटनेस पे नजर रखी जाती है, अगर इतना हम अपनी रूहानी फिटनेस पे नजर रख लें, वक्त की विलायत तेरा इंतजार कर रही है, मेरा इंतजार कर रही है। लेकिन हमने अपनी जिस्मानी फिटनेस को भी नजरअंदाज नहीं करना, नहीं नजरअंदाज करना। ये जिस्म सेहतमंद इसलिए करना है कि इसे अल्लाह और रसूल की इताअत के लिए और मखलूक की खिदमत के लिए। हाँ, अल्लाह और रसूल को इताअत से राजी कर और मखलूक को खिदमत से राजी कर, जा जन्नत में मुस्कुराता हुआ चला जा। खिदमत से, मखलूक की खिदमत, इस जिस्म को इसलिए फिट रखना है। इमाम गजाली रहमतुल्लाह अलैह ने एक फिटनेस का शेड्यूल दिया अपनी किताबों में कि कम खाने के फायदे बताए हैं, तरगीब दी है कम खाएं। कम खाते खाते इमाम गजाली रहमतुल्लाह अलैह ने जो कम खाने का शेड्यूल दिया है, मेन्यू दिया है कि चलो आप ज्यादा नहीं तो इससे ज्यादा ना खाएं, उन्होंने कम से कम का एक निजाम बनाया है। वो आज के तीन बंदे पेट भर के टिका के खाएं, हो भी लाहौरी होना जरूरी है, या गुजरांवाले की हो या लाहौर की हो, इसके अलावा नहीं। जी भर के डट के जब खा लें तो इमाम गजाली रहमतुल्लाह अलैह ने वो हमें गिजाई तरतीब दी है कि चलो भाई इतना खा लो कम से कम। उस दौर का कम से कम इतना था। एक दरवेश, एक बंदा था, उसे पता चला कि फलां जगह एक दरवेश है। उसने कहा मैं अल्लाह वालों की खिदमत में जाऊं और जाके अल्लाह वालों की खिदमत में उनसे अल्लाह सीखूं। तो अल्लाह वालों की खिदमत में गया, सफर बड़ा लंबा करता रहा करता रहा करता रहा। ये पंखा जल जाएगा, ये चल रहा है जो। तो चलता रहा चलता, उस समय जेब से जाता है ना, चंदे का धंधा तो है नहीं। तो वो चलता है चलता, वो कहते हैं वैसे चल रहा है बंद है, हवाओं के जोर से चल रहा। इस तरह हम ईमान के जोर से चलते हैं। तो चलते चलते जब गया ना, उन्हें पता चला कि हजरत के खाने का वक्त है भाई। एक दुम्बा पूरा भुना हुआ उनके सामने रखा गया, पीर साहब के सामने, पूरा दुम्बा भुना हुआ। और पता चला कि पीर साहब के पास दुम्बू का एक बहुत बड़ा रेवड़ है, वो पाला इसलिए जाता है कि रोज एक दुम्बा खाया जाता है, रोज एक दुम्बा खाया जाता है। खा तो सकरा नहीं, मुंह में पानी क्यों आ गया दीवानों। अच्छे काम का के लिए तरस रहे हो, खा तो वैसे नहीं सकोगे ना मैं आप। हैरान हुए, कैसी अजीब तरतीब है कि ये इतना दुम्बा खा जाएंगे। अब खाना आया सामने दुम्बा, तो उन्होंने गोश्त खाना शुरू कर दिया और सिवाय चर्बी के चंद चीजों के छोड़ के वो सारा खाए। ये अजीब बात है। अच्छा, जिस्म देखा तो जिस्म कुछ नहीं, एक है ना, हमारे एक दोस्त ने, मैं उनके पेट पे हाथ रख के कहता हूं हंसो, फिर यूं वाइब्रेशन होती है, वो नहीं हंसता, पेट हंसता है। जिस्म कुछ नहीं, बिल्कुल हैरान कि दुम्बा खाते हैं और जिस्म भी कुछ नहीं। अब इन्होंने कहा कि देखिए करते क्या है, जो देखा ईशा की नमाज पढ़ के जो नफिल के लिए खड़े हुए, एक रकत के अंदर जो कुरान पढ़ना शुरू किया, सुबह तक सारा कुरान खत्म कर दिया। اپنے جسم کو اعمال کی مشقت دیتے تھے، اپنے جسم کو اعمال کی مشقت دیں اور جسم کو کچھ نہ دیں، کچھ عرصے کے بعد کشف شروع ہو جاتا ہے، پریاں نظر آتی ہیں، جنات نظر آتے ہیں، فرشتے نظر آتے ہیں، اور زمین کے نیچے کے خزانے، تجلیات نظر آتی ہیں۔ وہ تجلیات نہیں ہوتی، پاگل ہو جاتے ہیں، وہ دماغ خراب ہو جاتا ہے اس کا۔ جسم سے نکالا صحیح، جسم کو دیا کچھ نہیں، اور کہتا ہے مجھے کشف شروع ہو گیا، ولایت آ گئی میرے پاس۔ ولایت نہیں ہوتی، اس کا ذہنی علاج کرو۔ جن کے درویشوں کے نام پہ حضرت خواجہ محمد سراج صاحب، جن کے نام پہ خانقاہ سراجیہ، ان کے مرشد خواجہ دوست محمد قندھاری رحمت اللہ علیہ کی خانقاہ میں جو مرید اللہ اللہ سیکھنے جاتے تھے، ان کو آدھا پاؤ دیسی گھی روز دیا جاتا تھا کہ اپنے کھانے میں ڈالو یا پی لو۔ آدھا پاؤ دیسی گھی اس دور کا خالص روزانہ دیا جاتا تھا کہ روزانہ دیسی گھی کھاؤ پیو، پھر اللہ اللہ کی ضربے لگاؤ۔ یہ اس دور کی بات ہے، آج کی نہیں۔ ہم نے اپنی جسمانی فٹنس کا خیال رکھنا ہے۔ میرے پاس کئی بندے آتے ہیں، جب میں ان کی حالت دیکھتا ہوں، میں کہتا ہوں ذکر چھوڑ دو، یہ ذکر چھوڑ دو، یہ ذکر چھوڑ دو، بس فرض نمازیں پڑھو، وتر سنت موقع ہو، باقی سب چھوڑ دو، مجھے خطرہ ہے اس کا بچنا کچھ نہیں ہے۔ پھر اس کا ذہنی علاج کیا جائے گا، یا جیل روڈ کے پاگل خانے میں بھیجا جائے گا لاہور کے۔ اپنی جسمانی فٹنس کا خیال رکھیں اور روحانی فٹنس کا خیال رکھیں۔ اپنی جسمانی فٹنس کے لیے ہمیں کس چیز کی ضرورت ہے؟ ہمارا جسم فٹ رہے کس چیز کی ضرورت ہے؟ کن غذاؤں کی ضرورت ہے؟ دواؤں کی نہیں۔ جو اپنے جسم کو دواؤں سے فٹ رکھنے کی کوشش کرتا ہے، وہ حکیموں اور ڈاکٹروں کو مالدار بناتا ہے اور بڑی بڑی کمپنیوں کو اربوں پتی بناتا ہے۔ اور جو غذاؤں سے اپنے جسم کو فٹ رکھنے کی کوشش کرتا ہے، وہ ہے اصل انسان اور وہ ہے صحت مند انسان۔ صحت مند انسان، اسلام نے صحت مند انسان کو پسند کیا ہے۔ اللہ کے نبی علیہ الصلوۃ والسلام نے کئی لوگوں کو بیماری مانگی ناپسند کیا، کہ ایک صاحب نے بخار کے فضائل سنے کہ بخار سے یہ اجر ملتا ہے، اللہ سے دعا مانگی، یا اللہ ساری عمر مجھے بخار رہے، بس اتنا ہو میں نماز پڑھ سکوں، فرض پڑھ سکوں۔ ان پہ یہ کیفیت طاری ہوئی۔ اللہ کے حبیب نے فرمایا، آپ نے فرمایا، مفہوم ہے، تو نے اللہ سے عافیت کیوں نہ مانگ دی؟ جو رب تجھے بخار میں یہ اجر دے سکتا ہے، وہ بغیر بخار کے نہیں دے سکتا، تو اللہ سے عافیت مانگ۔ کیا مانگ؟ عافیت مانگ۔ ایک شخص کے پیٹ پہ آپ نے انگلی مبارک لگائی، فرمایا، مفہوم ہے کہ بدترین چربی وہ ہے جو پیٹ پہ ہے۔ سارا طب نبوی کا نظام، طب نبوی کا نظام حدیث میں، قرآن میں، میڈیکل سائنس آج تک اس کے ریسرچ کر رہی ہے، طب نبوی کا نظام یہی ہے کہ اس میں دوائیں بھی ہیں اور زیادہ غذائیں ہیں۔ وہ اس چیز کی ترتیب ہے کہ مومن صحت مند ہو۔ تقدیر میں بیماری ہے، ساری تدبیروں کے بعد، ساری تدبیروں کے بعد، روحانی تدبیریں یا جسمانی تدبیریں، میرے رب نے اس کو بیمار رکھ کے اپنا دوست رکھنا ہے، اور اسی پہ اگر راضی ہونا ہے، اور رب اس پہ راضی ہے، تو پھر مولا میں بھی راضی ہوں۔ اسے کہتے ہیں تسلیم و رضا۔ لطف سجن دم بدم، قہر سجن گاہ گاہ، اینی سجن واہ واہ تے اونی سجن واہ واہ۔ مولا اگر تو میرے اس حالت پہ راضی ہے، تو پھر میں راضی ہوں۔ میں نے اپنی صحت کے لیے، میں نے اپنی فٹنس کے لیے پوری تدبیر کی ہے، پرہیز بھی کیے۔ احادیث میں بہت پرہیز بھی بتایا گیا ہے، حتیٰ کہ جو چیزیں گرم ہیں ان کا متبادل بتایا گیا ہے، کہ اگر تو نے کھجور کھائی ہے تو ککڑی خربوزہ کھا، اس کے ساتھ ملا تاکہ وہ گرم سے ٹھنڈی اس کا ہو، और अगर तू खजूर चाहता है खाना और तुझे खजूर गर्म महसूस होती है तो हदीस कहते है उसकी नबीज बड़ा बना के खजूरों को भिगो के रख, उनको सुबह मल के उनका शरबत बना और शरबत बना के पी, फिर जिस्मानी फिटनेस देख। हाँ, उस शरबत को इतनी देर न रख कि उसमें खमीर पैदा हो जाए। खजूर के शरबत को इतना देर न रख, 12 घंटे से ज्यादा, उसमें खमीर पैदा हो जाए। उस दौर में फ्रिज नहीं थे। आज के दौर में अगर वो खजूर का शरबत बना के फ्रिज में रख दिया जाए इतनी ठंडक में कि उसमें खमीर पैदा न हो, तो तीन तीन चार चार पांच पांच दिन चल जाता है। पर शर्त है खमीर पैदा ना हो। अगर खमीर पैदा हो गया शराब के हुक्म में आ जाएगी। खजूर का ये शरबत पी के देखा करें। उसके लिए कोई लाजिम नहीं है कि आला दर्जे की खजूरें हो, सादा सी कोई भी खजूरें हो, गुठली निकाल के या गुठली समेत, या ऐसी खजूरें ले लें जो बिल्कुल नरम हो, उनको रात को पानी में तोड़ के भिगो दें, सुबह उठ के खूब मलें और खूब मल के उसका पानी पी लें। कमाल चीज है, जिस्म की फिटनेस, खून की कमी के लिए, आसाब मजबूत करने के लिए, नजर की तेजी के लिए, कमर को मजबूत करने के लिए और ताकतों और खास कुवतों के लिए यह खजूर का शरबत, जिसे हदीस के लफ्जों में क्या कहते हैं, नबीज, हदीस में इसको नबीज कहते हैं। हर वक्त अपनी तबीयत को परखें, अपनी तबीयत को परखें, अपनी रूहानी फिटनेस का भी हमारे पास थर्मामीटर हो, अपनी जिस्मानी फिटनेस का भी थर्मामीटर हो। अगर मौज में आके ज्यादा खा भी लिया है तो एक वक्त तफाका कर लें। एक साहब कहने लगे कि मैं शादी पे था तो डिश बनी हुई थी उस सालन की, उसमें शोरबा बहुत घी था। अब मेरे जी में था कि मैंने बोटियां खानी है। मेरे साथ जो साहब बैठे हुए थे खाने पीने के बड़े शौकीन थे, मैंने उसको शोरबे की तरगीब दी। मैंने कहा पागल, सारा कुछ तो उबल के इसमें आ जाता है, उसके फायदे बताए। वो कहने लगा तेरी बात तो ठीक है। मैंने कहा सारा उबल के तो इसमें आ जाता है, नचोड़ है, बाकी बचा क्या। ये ऊपर का जो घी है ना सारा, नीचे का गर्दा ना ग्रेवी, वो ना ऊपर का सारा घी, ये समझ ले नचोड़ है बस। उसने कहा तू ऐसा कर, तू नीचे वाला पी, मैं ऊपर वाला। क्या नहीं, अब तो मैं ऊपर वाला पीऊंगा। ऊपर कहा कि सारा घी उसको मैंने गिलास भर के पिला दिया, बाकी बचा क्या, रोटी कैसे खा सकेगा वो। जब भर के पिला दिया मैंने कहा अब खाना खाते हैं। एक बोटी खा कैसे, कहने लगा मेरी तबीयत जरा खराब हो रही है, तबीयत जरा खराब हो रही है, मैं जरा ऐसे सीधा होना चाहता हूं, तो बाकी तुम खा ले। मैंने कहा नहीं खा, हम मिलके खाएंगे, उसका बचाया ही कुछ नहीं। पर अगर कुछ खा भी लिया है इतना ज्यादा तो एक वक्त का फाका कर ले भाई। दस्तरखान पर आया है, पेट तो अपना है, लंगर पर आया है। कहने लगे दुनिया में आपको सबसे अच्छा बंदा आपको कौन सा लगता है, जो आपका सबसे प्यारा हो। उसने कहा जो कहता ना वलीमे में खाना खोल दो, मुझे सबसे अच्छा बंदा लगता है, वो सबसे अच्छा बंदा मुझे वही लगता है जो वलीमे में कहता है खाना खोल दो। फिर नफ्सा नफ्सी होती है, देखा करें। हर वक्त अपनी रूहानी और जिस्मानी फिटनेस को हम परखते रहे। याद रखिएगा रूहानी फिटनेस का भी हमारे पास आला मौजूद है, हमारा अंदर का जो जमीर है, इसी जमीर को ईमान कहते हैं, इसी जमीर को जमीर कहते हैं, इसी को ईमान कहते हैं। जमीर फरोशी, जमीर का मुर्दा हो जाना, जमीर का मर जाना, ये ईमान है। ये हमारा जो अंदर का जमीर है ये हमें बल्ब की तरह ये जलता है, बुझता है और कहता है फला चीज ऐसी है। हाँ, एक वक्त आता है इंसान का दिल गुनाह करते करते तिनके लगते लगते स्याह हो जाता है। जब स्याह हो जाता है फिर गुनाह करने के बाद भी, नाफरमानी के बाद भी अंदर कोई स्पार्किंग नहीं होती, अंदर कोई बल्ब जलता बुझता नहीं है, फिर जमीर मुतमैन होता है। वो जमीर मुतमैन नहीं होता, वो जमीर मर चुका होता है। मैं एक बात अक्सर अर्ज किया करता हूं, जिंदगी में दो मौतें होती हैं। पहले एहसास की मौत, जिसको दूसरे नाम पे जमीर कहते हैं, और तीसरे नाम पे ईमान कहते हैं। एहसास की मौत होती है, और उसके बाद इंसान की तबई मौत, सांस की मौत होती है। सांस की मौत यह है कि सांस निकल जाता है और यह जिस्म बेकार है। एक यह है कि एहसास, बाज़ औक़ात इंसान का एहसास जिंदा होता है, और अगर एहसास जिंदा हो, जिसको दिल की दुनिया कहते हैं कि दिले दुनिया दिले जिंदा तू न मर जाना, कि जिंदगी ताबीर है तेरे जीने से, जब ये अंदर की जिंदगी जिंदा होती है फिर ये मोमिन होता है और कामिल मोमिन होता है। फिर दुनिया की हर दलदलों में रह के भी इसका एहसास जिंदा रहता है, ताबिंदा रहता है। अगर इसका एहसास मर जाए फिर काबा के किर्द तवाफ करते हुए भी कैमरी की नजर इसको देखती और आके पकड़ती है किसी नाजेबा हरकत में या किसी की जेब काटते हुए। तवाफ के दौरान भी रोजा अतहरा के सामने अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह या हबीब अल्लाह सलातो सलाम पढ़ते हुए भी फिर इसका अंदर वो नहीं होता कि जिससे मेरे मदीने वाले से हया आ जाए। हर लम्हा हर सांस, मैं भी आपको अपना सबक सुनाता हूं और सुना रहा हूं, अपनी रूहानी जिस्मानी फिटनेस को परखते रहा करें, रूहानी भी और जिस्मानी भी फिटनेस को परखते रहा करें, और देखा करें कि हमारी रूहानी जिस्मानी फिटनेस कहां है और किस मियार पे जा रही है। शुगर को चेक करते हैं, ब्लड प्रेशर को चेक करते हैं, अपने जिस्म के टेस्टों को चेक करते हैं। अगर चेक नहीं करते तो अपनी रूहानी तबीयत को, रूहानी मिजाज को और अपने ईमान को चेक नहीं करते। और ईमान को चेक करने के चंद मौके हमारे पास हर वक्त आते हैं। सबसे पहले जब तेरे पास पैसा हो, किसी का माल हो, सबसे पहले जब तेरे पास किसी का पैसा हो और किसी का माल हो, उस वक्त अपने ईमान को परख लिया कर, ये थर्मामीटर है। दूसरा, जब तुझे किसी काम का अमीर बनाया जाए और नौकरी दी जाए, देख तुझसे एक रुपया तय है इस काम का, तू कर ये काम कर, रुपया दे देंगे, हाँ मैं उस काम को ठीक करता हूँ या गलत करता हूँ, उस काम को एक नंबर करता हूँ या दो नंबर करता हूँ, ये थर्मामीटर लग रहा, ये थर्मामीटर है, ये हमारी रूहानी फिटनेस चेक हो रही है, याद रखिएगा एक बात, दीन सारा का सारा पहले मामलात में है फिर इबादात में है। ये मेरे लफ्ज को दूसरी दफा फिर सुनिए, दीन सारा का सारा पहले मामलात में है, मुआशरत में है, लेन देन में है, हलाल और हराम में है, जायज और नाजायज में है। दीन का दूसरा हिस्सा इबादात में है। ये रूहानी फिटनेस का हिस्सा है, ये रूहानी फिटनेस की जरूरत है। मैं किसी के यहां मुलाजमत करता हूं, मैंने उसकी मुलाजमत के लिए कितना हक अदा किया, अपनी तनख्वाह को कितना हलाल किया, मैं हिस्ट्री पढ़ रहा था जिनका साइकिल रुस्तम और सुहराब, साइकिल मोटरसाइकिल, इनके बड़ों की हिस्ट्री पढ़ रहा था। वो साहब जो बड़े थे वो एक जगह छोटी सी मुलाजमत करते थे। वो छोटी सी जब मुलाजमत करते थे तो उस मुलाजमत में आखिर तरक्की करते करते उनको 8-10 मुलाजमों का निगरान बना दिया। 8-10 ملازموں کا, اور ان کے ہاتھ میں مال تھا اور پیسہ روپیہ تھا. وہ ایک ایک پیسے کا خیال رکھتا تھا بندہ, اور ایک ایک وقت کے ایک ایک لمحے کو تول تول کے خرچ کرتا تھا کہ میں اس ایک گھنٹے کی, اس آدھا گھنٹے کی, اس 5 منٹ کی تنخواہ لیتا ہوں, کہیں ایسا نہ ہو میری تنخواہ مشکوک ہو جائے, حرام ہو جائے, اور پھر یہ حرام میرے گھر میں آئے گی تو میری نسلوں کے لیے راحت, خوشیوں اور کامیابیوں کا ذریعہ تو نہیں بن سکتی. بس یہ فکر رہتا تھا اس بندے کو, یہ فکر رہتا تھا. اس فکر کے رہتے رہتے 1947 کا ہنگامہ ہو گیا, تقسیم ہو گئی, اور وہ تھوڑے سے اسباب کے ساتھ وہ شخص آیا, اور تھوڑے سے اسباب کے بعد اس نے سلسلہ شروع کیا. اس کے مقابلے میں دو شخص تھے, ایک ٹاٹا تھا, ایک برلا تھا. آج بھی ٹاٹا اور برلا پوری دنیا کی صنعت پہ چھایا ہوا ہے. ٹاٹا اور برلا پوری دنیا کی صنعت پہ چھایا ہوا ہے. اس کے مقابلے میں ایک طرف ٹاٹا تھا اور ایک طرف برلا تھا. برلا تھا اور ایک طرف یہ چھوٹا سا شخص تھا, پر اس نے اللہ پاک سے اپنے لیے, میرا خیال یہی ہے, کچھ برکتوں کے دروازے اپنی معاملات کو صاف ستھرا رکھ کے کھلوائے ہوئے تھے. میرے پاس ایک بابا آتا تھا, اب فوت ہو گیا ہے, وہ رستم اور سہراب کی فیکٹری میں یونین کا صدر تھا. آخری عمر میں میرے پاس آتا تھا اور بیٹھ کے روتا تھا, کہا کہ میں, میرے پاس وہ پاور تھی, میں رستم اور سہراب کی فیکٹری ایک اعلان پہ بند کروا دیتا تھا, سیل کروا دیتا تھا, اور روزانہ کا اس دور میں 70s میں ان کا لاکھوں کا نقصان کرواتا تھا روزانہ کا, اور میرے مطالبات اگر مانے جاتے تھے تو کام آگے چل سکتا تھا یونین میں, ورنہ نہیں چل سکتا تھا. کہا کہ ان کا جو بابا تھا, ایک دفعہ اس نے مجھے کہا تھا, ایسا نہ کر, میں نے رزق حلال سے یہ نظام شروع کیا ہے, تو ایسا کر رہا ہے نقصان اٹھائے گا. کہا کہ میری اندر طاقت اتنی تھی, پاور اتنی تھی, وہ 70 جو کا دور جو تھا وہ یونینوں کا بڑا خاص دور تھا. پرانے سمجھنے والے میری بات کو سمجھ رہے ہیں, 70s کا وہ دور تھا. کہنے لگا, اس نے کہا نہ کر, کہا میرے اندر کچھ بس, میں نے اس کی بات کو لیا ہی نہیں. کہا کہ میرے پاس دولت تھی, سب کچھ تھا, آج بیٹے ٹھوکرے مارتے ہیں, داماد آ کے مجھے تھپڑ مارتے ہیں, در در ہو گیا ہوں, گھر گھر ہو گیا ہوں, کچھ نہیں بچا. اور کہا کہ اس یونین میں میرے ساتھ جتنے بھی تھے جو کہتے تھے فیکٹری کو آگ لگا دیں, آج انہوں نے ہمیں ایک روپیہ نہیں دیا. بالفرض کہا کہ ایک مطالبہ انہوں نے نہیں مانا. مالک آئے, میں نے مالک سے کہا کہ سر آج ایک سموسا کھلا دیں. کہنے لگا, اس نے میری بات سنی یا نہیں سنی. مجھے غصہ آ گیا کہ میں نے ان کو سموسا کہا تھا, حالانکہ میں تنخواہ لیتا تھا. خود کہنے لگے, مجھے بونس دیتے تھے, تنخواہ دیتے تھے, ہر مراعات دیتے تھے, پر مجھے سموسا کیوں نہیں کھلایا؟ میں نے کہا پوری فیکٹری میں ہڑتال کر دو. پوری فیکٹری میں ہڑتال کر دی, جو چیز جہاں تھی وہیں منجمد ہو گئی, لاکھوں روپے کا نقصان ہو رہا ہے. کیوں نقصان ہو رہا کہ مجھے ایک سموسا کیوں نہیں کھلایا؟ اور آج میری نسلوں کا انجام ہے. وہ بابا میرے پاس بہت آتا تھا. پھر ایک دفعہ اس کا بیٹا آیا, یعنی داماد, کہنے لگا فوت ہو گیا, کسنا پرسی میں فوت ہو گیا, اور اپنے نسلوں کے لیے کچھ چھوڑ. اور وہی بابا مجھے بتاتا تھا, جو جو میرے ساتھی تھے ان سب کا کچھ نہ بچا, ان سب کا کچھ نہ بچا, جو جو میرے ساتھی تھے ان سب کا کچھ نہ بچا. اسلام کا پہلا نظام معاملات پہ ہے, پہلا نظام معاملات پہ ہے, دوسرا نظام عبادات پہ ہے, معاملات پہ ہے. ہم ہر لمحہ ہر لحظہ اپنی روحانی فٹنس کو پرکھتے رہیں, اپنی روحانی فٹنس کو پرکھتے رہیں. ہم ہر لمحہ ہر لحظہ اپنی روحانی فٹنس کو پرکھتے رہیں, روحانی فٹنس کو, اس طرح جسمانی فٹنس کو بھی پرکھتے رہیں. ہماری جسم کی کیا ضروریات ہیں, हमारा जिस्म किन जरूरियात को चाहता है, हम सोचते रहे हर वक्त हमारा जिस्म किन किन जरूरियात को मांगता है, चाहता है। जैसे मैंने खजूर का पानी बताया आपको, खजूर का शरबत बताया, आप जरूर इस्तेमाल किया करें। अब तो ब्लेंडर है, जूसर है। कहते ये एक बार मुझे एक साहब कहने लगे, जी मौसमी का जूस भी है, किन्नू की भी है और डेट शेक भी है। दो तीन खजूरें डाल के, थोड़ा सा दूध डाल के, रंग वाला शरबत डाल के इतने का गिलास बिक गया। मैंने कहा घर में बना लेंगे। लिखा है कि इंसान के जिस्म से जो मिट्टी बची थी, जिस्म अल्लाह ने बनाया था, इस जिस्म से जो मिट्टी बची थी, अल्लाह ने उस जिस्म का खजूर बना दिया। जो मिट्टी बची थी ना, उस जिस्म से अल्लाह ने खजूर बना दी। ये कयामत तक की इंसानियत के लिए जरूरत हमेशा रहेगी। इसे बिस्किट में इस्तेमाल करें, इसे पेस्ट्री में इस्तेमाल करें, इसे किसी शक्ल में करें, पर खजूर खजूर रहेगी, खजूर खजूर रहेगी। है पर ठंडा नहीं। मेरे सजनों ने गर्म चलता वो पानी रखा, वो कहते हैं इसका गला खराब ना हो। मोहसिन है, इस खजूर का इस्तेमाल अपनी तबीयत के मुताबिक जरूर करें। मैं जब आपको जिस्मानी और रूहानी फिटनेस दोनों मुवाजने बता रहा हूं। अभी रमजान मुबारक आ रहा, रमजान मुबारक आ रहा, रात को खजूरें भिगो के रखते, रात को भिगो के रखते। अच्छा, जो सुबह है उसको सुबह भिगो के रख दें शाम के लिए। जो चीज कोरे बर्तन में होती है उसकी तासीर और होती है। ये जो खीर होती है ना ठूठियों में, ये मिट्टी की प्यालियों में, ये जरूर खाया करें। जितने पैसे है ना ये बर्गरों में लगाते हैं। आपने देखा नहीं बेकरियों के बाहर एक बंदा बैठा होता है, फीना मोटा सा, बेकरियों के डब्बों में, मिठाइयों के डब्बों में एक होता है ना बंदा बैठा हुआ, मोटा पेट वेट ऐसे। ये रिस्क हलाल है कि देखो खाओगे तो ऐसे हो जाओगे। इंसान अपनी चीज का नक्श बता के अगर बेचे तो रिस्क हलाल है कि ऐसे हो जाओगे। वो खाने की बजाय उस वो खा लिया करें। वो जो कोरे बर्तन में है ना उसको अच्छी तरह चाट लिया करें। वो जो कोरे बर्तन पे खीर लगी है, चलो उसमें मीठा है, थोड़ा सा दूध है, पाउडर वाला दूध है, लेकिन पाउडर वाले पे दूध में ए टू जेड सारे विटामिन होते हैं। थोड़े से चावल हैं, लेकिन आपकी ये जो मस्नूई चीजें हैं और बेकरी वाली चीजें हैं, इनसे तो कहीं ज्यादा बेहतर है। मेरे पास उस दिन एक साहब आए, कहने लगे जी हेपेटाइटिस बिगड़ गया और यरकान भी है, पीला यरकान भी है, काला यरकान यानी हेपेटाइटिस हुई है। तो मैंने उससे कहा, मैंने कहा कि दो काम कर ले तो ठीक हो जाएगा। दही ले ले, उसमें शक्कर, देसी शक्कर डाल के रात को रख दे किसी कोरे बर्तन में, कच्चे बर्तन में। मैं गया कुहाट से गुजर रहा था, हमारा एक दोस्त है, कहने लगे जी सड़क के साथ मेरा घर है, बस यारा दुआ करते जाना। सड़क के बिल्कुल साथ घर है, पीछे से खून आ रहे हो, खून आ रहे हो। हमारा फलां पेट्रोल पंप पे गाड़ी होगा कुब्बा गाड़ी, यानी कैरी डब्बा कुब्बा गाड़ी, तो वो होगा, उसमें आप हमारे बंदे इंतजार करेंगे, बिल्कुल सड़क के ऊपर हमारा घर है, आपने दुआ करनी। जब मैं वहां गया तो गाड़ी चल पड़ी मैं पीछे, चलते चलते कई किलोमीटर के बाद उनका घर आया और उन्होंने कोरे बर्तन का फायदा सुना हुआ था। انہوں نے مجھ سے پوچھا کہ بھائی کھانا، میں نے کہا دیکھو میں کھانا نہیں کھاؤں گا، میں صرف دودھ پیوں گا، غالباً میں نے یہی کہا. انہوں نے کیا کیا، فوراً ایک مٹی کا گلاس منگوایا، کورا مٹی کا گلاس، اور ایک طرف گرم دودھ رکھ دیا، ایک طرف سپرائٹ رکھ دی. اب کیا کیا، مٹی کے کورے گلاس میں گرم دودھ ڈالا، اوپر سپرائٹ ڈال دی. کورے برتن میں سے تو آگ نکلتی ہے، پہلے تو اس کو ٹھنڈا کرنا پڑتا ہے، اس میں تو آگ نکلتی ہے. اب جناب بڑے احترام سے پیش کیا، میں نے ہاتھ میں جو رکھا، میں نے ہاتھ میں گرم گرم، میں نے کہا یہ کیا؟ انہوں نے کہا یہ اسپیشل آپ کے لیے ہم نے یہ گلاس منگوایا ہے. ہم نے کہا حضرت صاحب آ رہے ہیں، یہ گلاس منگوایا. ان کا خلوص تھا، خلوص میں شک نہیں، بس ترتیب میں تھوڑی سی غلطی ہو گئی. یہ گلاس منگوایا ہے اور دودھ ہے اور ساتھ دودھ سوڈا ہے، کورے گلاس میں گرم دودھ، اس کے اندر سپرائٹ ہے. میں نے بھی توکل کر کے پی لیا، ٹھیک ہے، درویش فقیر ہے. اور دوسرا دینے لگے، انہوں نے کہا شاید اچھا لگا ہے. اس نے کہا آئے تیرے گھر پہ کوئی لے کر ہی جائیں گے، کمال کہہ رہے تھے. جب گئے تو پیر صاحب کا غصہ نہیں تھا. انہوں نے کہا غصہ کہاں گیا؟ انہوں نے کہا ہم نے تو خود ہی کہا تھا آئے تیرے در پہ کچھ لے کر جائیں گے. وہ غصہ لے کر گئے، ہم تو کہہ کے گئے تھے. اچھا انہوں نے کہا شاید اچھا لگ رہا. انہوں نے کہا اور دے. میں نے کہا بس جی بھر گیا، بالکل بہترین. یہ جو کورے برتن میں تاثیر ہوتی ہے، میں آپ سے عرض کر رہا ہوں، کورے برتن کی طاقت ہے اور کورے برتن کی تاثیر ہے. اس کے اندر بہت اللہ نے انوکھا نظام رکھا ہے. میں نے اسے دو چیزیں بتائیں، ہیپاٹائٹس کا بتا رہا تھا اور یرکان کا بتا رہا تھا، پیلے یرکان اور کالے یرکان کا. میں نے کہا دہی میں حسب طبیعت ایک چمچ، دو چمچ، آدھا پاؤ دہی ہو، ایک پاؤ دہی ہو، آدھا کلو دہی ہو، جتنا تم کھا سکو. کورے برتن ہو ٹھیک، اگر کورا برتن میسر نہیں ہے تو جو برتن میسر ہو. یہ میں اس لیے کہہ رہا ہوں کہ آواز پوری دنیا میں جاتی ہے. ایک بندہ کہنے لگا جی میں جہاز میں گھڑا لے کے جا رہا تھا. ایک دفعہ میں نے عمل بتایا تھا سورت تغابن اور سورت رحمان کا، یاد ہے؟ اس میں میں نے کہا تھا اگر کورا گھڑا ہو. اب وہ کہنے لگے دنیا میں جو ریسرچ ہوئی گھڑا کیوں لے کے جا رہا. مجھ سے غلطی ہوئی، میں نے پھر بعد میں دوسرے درس میں بتایا کہ بھئی جو اگر کوئی میسر برتن جو بھی ہو اس میں رکھ لے. اس نے سپیشل یہاں سے گھڑا لیا، اب گھڑا بک کرائے. وہ کہے بک ہوگا، وہ کہہ رہے بک نہیں ہوگا، میں ہینڈ کیری کروں گا. وہ کہ ہینڈ کیری نہیں ہوگا، اس میں کوئی چیز ہے تو ہینڈ کیری کرتا ہے، یہ ہے کیا؟ کورے پیالے میں دہی ڈال کے اس کے اندر شکر ڈال کے رات کو چھت پہ رکھ دیں. اب کھلی چھت نہیں ہے، فریج میں رکھ دیں. کورا برتن نہیں ہے، کوئی اور برتن رکھ لیں. صبح نہار ہوں، میں نے اس سے کہا یہ پی لیں، یہ دہی کھا لیں نہار، اور باقی جتنا تجھے جی میں آئے کھانے کے طور پہ، یہ جو مٹی کی پیالیاں جسے کہتے ہیں ٹھوٹیاں، مٹی کی پیالیاں، ان میں جو کھیر ہوتی ہے یہ کھا. یقین جانیے چند ہفتوں میں وہ ٹھیک ہو گیا. اس کا چہرہ سیاہ ہو گیا تھا، ہلکے پڑ گئے تھے، جسم پہ ورمیں آ گئی تھیں اور اس کی طبیعت بالکل ختم ہو چکی تھی. سالے خون پیدا ہوا، جسم میں طاقت آ گئی، اعصاب میں قوت آ گئی اور جگر صاحب ٹھیک ہو گئے اور سارا کچھ بہتر ہو گیا صرف اس ٹوٹکے کی وجہ سے. اب روحانی فٹنس بھی سنیں، میں آپ کو ساتھ جسمانی فٹنس بھی، روحانی فٹنس بھی. اگر روحانی فٹنس پانا چاہتے ہیں، صبح نہار منہ، جیسے میں نے مٹی کا پیالہ اور مٹی کے پیالے میں شکر، دہی اور ایک چمچ دو چمچ شکر. اچھا اب شکر کے بارے میں بھی سن لیں، جتنا اس کو سفید کیا جائے گا اتنا اس کے اندر زہر آتا جائے گا، تاثیر ختم ہوتی جائے گی. اگر آپ کو شکر نہیں ملتی، براؤن نہیں شکر چاہیے، ہمیں ڈارک براؤن چاہیے، तो गुड़ लेके उसको कोट लें, कूट लें और मोटी छलनी से निकाल लें। मैं तो शक्कर ऐसे ही बनाता हूं, गुड़ ले लें। और गुड़ अगर चाहिए वो कहां से मिलेगा? चार सदा से मिल जाएगा आपके पिशावर सुबह सरद से। वरना ऐसा गुड़ बिल्कुल जो बिल्कुल डार्क से डार्क हो वो गुड़ ले लें, उसकी शक्कर बना लें। अच्छा, कुदरत का निजाम देखें, जिन चीजों को छोड़ के हम दौड़े थे वो चीजें हमारे सामने आ रही हैं। आज उमरा की बड़ी बड़ी डिशों में गुड़ की चाय और गुड़ के चावल सामने आते हैं, सच है। मुझे सफर में आ रहा था, कहने लगे ये होटल है यहां गुड़ की चाय मिलती है पिए। एक जगह सफर में आ रहा था, कहने लगे ये होटल है ये दाल बनाता है। मैं कहा वाह सुभान अल्लाह, जिन चीजों को छोड़ के हम वापस आए थे वो वापस लौट रही हैं, लौट रही हैं। फितरत अपने आप को दोहराती है, फितरत अपने आप को दोहराती है। हम फितरत से भाग नहीं सकते। तो क्या अर्ज कर रहा था, एक रूहानी पैकेज भी मैं आपको खिदमत में अर्ज करना चाहता हूं। ये वो नहार मुंह वाला है, वो है हमारा बैटी। अगर कोई शख्स सुबह उठते हुए सिर्फ 11 बार आऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम बिस्मिल्लाहिर्रहमानिर्रहीम ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलियिल अज़ीम, बस ये पढ़ लें, ये बैटी है। जो इसके कमालात हैं, जो इसके फायदे हैं, जो इसकी बरकात हैं, आप गुमान नहीं कर सकते कि इसके कमालात और इसके फायदे और इसके बरकतें कितनी हैं। आप गुमान नहीं कर सकते। सारा दिन ऐसा फ्रेश गुजरता है और सारा दिन ऐसा तबीयत में इबादत का रुझान, अल्लाह की मोहब्बत, मदीने वाले का इश्क और सारा दिन अल्लाह की जात का ताल्लुक। अच्छा, सारा दिन में नजरें बंद नहीं लगती, कोई जादू का वार नहीं होता, कोई जिन्नात का वार नहीं होता। अल्लाह हाथ साथ से बचाता है, बीमारियों तकलीफों से बचाता है, गुनाहों की जिंदगी से अल्लाह हिफाजत फरमाता है, रिस्क की सेहत, रिस्क की बरकत। अल्लाह रिस्क के दरवाजे वसी करके खोल देते हैं। सिर्फ किस वजह से? 11 बार ये पढ़ें। क्या पढ़ें? आऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम बिस्मिल्लाहिर्रहमानिर्रहीम ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलियिल अज़ीम। सिर्फ 11 बार ये पढ़ें, अनोखी चीज है ये। एक बिस्तर से कदम नीचे रखने से पहले बैठती, रूहानी बैठती है ये। अगर बेलफर्ज बिस्तर से नीचे कदम रख लिया, भूल गए, कोई हर्ज नहीं, पढ़ ले। लेकिन पढ़े उस वक्त जब यूं आंख खुले और एक शऊर की आंख बेदार होती है कि मैं नींद से निकल आया हूं, उसी वक्त इसको पढ़े। जिस वक्त हमारी आंख खुलती है, हमारे दाएं तरफ एक फरिश्ता आता है और बाएं तरफ शैतान आता है। फरिश्ता कहता है अल्लाह का नाम ले, शैतान कहता है दुनिया के बिखेड़े और दुनिया की चीजें और दुनिया के मसाइल को सोच, दुकान का क्या बनेगा, औलाद का क्या बनेगा, रिस्क का क्या बनेगा, सेहत का क्या बनेगा, जायदाद का क्या बनेगा, सनत का क्या बनेगा, सियासत का क्या बनेगा, तिजारत का क्या बनेगा, फलां का क्या बनेगा। फरिश्ता कहता है अल्लाह का नाम ले, तेरे सारे काम अल्लाह बनाएगा, कि मुझे सहल हो गई मंजिलें, कि खिजां के रुख भी बदल गए, तेरा हाथ हाथ में आ गया तो चराग रख के भी जल गए। अब जो बंदा फरिश्ते की सुनता है, आवाज नहीं आएगी, जो बंदा फरिश्ते की सुनता है और फरिश्ते की बात पे तवज्जो करता है, जो बंदा फरिश्ते की सुनता है और फरिश्ते की बात पे तवज्जो करता है, उसे क्या मिलता है? उसे एक अनोखी चीज मिलती है। उसके माथे पे एक लफ्ज लिखा जाता है और वो लफ्ज है गिनी, गनी का, गिना का। क्या लफ्ज लिखा है? गिना। मेरा अल्लाह कहता है मेरे बंदे मैं तुझे गनी कर रहा हूं, غنیوں میں شامل کر رہا ہوں. دوسرے لفظوں میں غربت، تنگ دستی، فقر، فاقہ، ان چیزوں سے نکال رہا ہوں. اور جو فرشتوں کی آواز پہ کان نہیں دھرتا، اٹھتے ہی صبح سوچنا شروع کر دیتا ہے، نیند سے نیند کے کھلتے ہی، چاہے وہ اس کی نیند رات کے 2 بجے کھلے یا دن کے 2 بجے کھلے. کتنے ایسے ہیں جنہوں نے صبح چڑیوں کی چہچہانے کی آوازیں سالہ سال سے نہیں سنی. کتنے ایسے ہیں جنہوں نے صبح سورج کی پہلی کرنوں کو نہیں دیکھا. اور کتنے لوگ ایسے ہیں وہ کہتے ہیں ہم چونکہ صبح نہیں اٹھ سکتے اس لیے عید کی نماز نہیں پڑھ سکتے. نیند تیری جس وقت بھی کھلے، اس وقت اگر یہ پڑھ لے، اللہ زندگی میں خیریں داخل کر دیتا ہے، حادثات کو اللہ ہٹا دیتا ہے، بلاؤں کو ہٹا دیتا ہے، مصیبتوں کو میرا رب دور کر دیتا ہے، اللہ مشکلوں سے نکال دیتا ہے، اللہ راحتوں کو شامل کر دیتا ہے. اگر کوئی شخص صبح اٹھتے ہی 11 بار پڑھ لے، میں پھر دوہرا رہا ہوں، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، لا حول ولا قوت الا باللہ العلی العظیم، اگر کوئی پڑھ لے، عجب اس کی تاثیر. جس طرح میں نے آپ کی خدمت میں عرض کیا کہ نہار مو، نہار مو، دہی کے اندر شکر ڈال کے رکھ دیں اور صبح کھا لیں اور وہی ناشتہ سمجھ لیں، اور دن میں کچے برتن، کورے برتن کی کھیر کھائیں، چاہے جتنا دل چاہے کھائیں، تو اس سے بیماریاں ختم ہو جاتی ہیں. اس سے ایک اور بیماری ختم ہوتی ہے، ہیپاٹائٹس ختم ہوتا ہے، پیلا یرکان ختم ہوتا ہے، ایک اور چیز اس سے ختم ہوتی ہے، میدے کا السر، اور پرانا کا پرانا میدے کی تیزابیت، جلن، گیس تبخیر، ہاتھ پاؤں کی جلن ختم ہو جاتی ہے. اس تھوڑے سے ٹوٹکے سے، چھوٹے سے ٹوٹکے سے، اس چھوٹے سے ٹوٹکے سے یہ چیز ختم ہو جاتی ہے. جیسے میں نے موسم سرما میں آپ کو بتایا تھا ہلدی کا استعمال، یاد ہے، وہ سردی کے لیے تھا، گرمی میں بھی استعمال ہو سکتا ہے، بہت تھوڑا، چنے کے برابر یا آدھے چنے کے برابر، گرمی میں بھی، لیکن سردی میں آپ چمچ بھی کر لیں، آدھا چمچ بھی کر لیں، چوتھائی چمچ بھی کر لیں، گرمیوں میں بہت تھوڑا. ہاں، ہلدی کا استعمال آپ اپنی جلد کے لیے استعمال کریں. میں ایک ٹوٹکا بتایا کرتا ہوں، ہلدی بالکل باریک پیسی ہوئی ہو، کپڑے سے نکالی ہوئی ہو، اور بالائی ہو، بالائی ہو، ہلدی اور بالائی کا پیسٹ بنا لیا جائے. اس کی پیسٹ بنا کے اپنے چہرے پہ ہلکا ہلکا اس کو ملیں ملیں ملیں، اتنا ملیں ملیں کہ یہ جذب ہو جائے، بالکل جذب ہو جائے، اور سو جائیں، اور صبح اٹھ کے چہرہ دھو لیں، چہرہ دھو لیں. یہ جو پوری پاکستان کے بورڈوں پہ لکھے ہوئے نا کہ حسن کو کسی ایک اور نظر سے دیکھو، یہ اس طرح کے لفظ لکھے ہوئے ہیں. یقین جانیے جو اس کے اندر حسن ہے، اس اپٹن کے اندر حسن ہے، وہ کسی میں ہے ہی نہیں. ہلدی کا ہماری جلد سے بڑا گہرا تعلق ہے. اور یاد رکھنا، جلد کی حفاظت کرنے والا ہی شخص سدا جوان رہتا ہے. میں بس ایک چھوٹا سا اشارہ کرتے ہوئے آگے گزروں گا. ہر امراض جلد کا جہاں بھی لکھا ہوا ہوگا، جو بھی سکن اسپیشلسٹ ماہر امراض جلد ہوگا، وہ ماہر امراض مخصوصہ بھی ہوگا. سمجھ گئے؟ وہ ماہر امراض مخصوصہ بھی ہوگا، اور جلد کی حفاظت کرنے والا سدا جوان رہتا ہے. بس 100 گلاں دی، جلد کی حفاظت کرنے والا. ہلدی کا ہماری جلد کے ساتھ بہت گہرا تعلق ہے. میں آج آپ کو दोनों का कंपैरिजन रूहानी और जिस्मानी फिटनेस का बता रहा हूं, रूहानी और जिस्मानी फिटनेस का बता रहा हूं। और बताऊं, अगर आप चाहते हैं, अगर आप चाहते हैं कि आपकी आंखों में नूर हो और आंखों में चमक हो, आप महसूस नहीं करते? जब मौत का मुआयना किया जाता है, डॉक्टर सबसे पहले आंख को चेक करता है, ऐसे आंख में चमक है। जब मौत को चेक किया जाता है कि इसकी तबाही मौत हो गई है, जहां और मुआयने किए जाते हैं, सबसे पहले टूटियां लगाने से पहले, टूटियां से मुराद इंस्ट्रूमेंट्स, देसी दौर में टूटियां कहते हैं ना, जैसे मैंने नहीं कहा था, एक साहब मुझसे कहने लगे कि मैंने ऑटोमेटिक की गोलियां भी बड़ी खाई, एंटीबायोटिक को कहता था ऑटोमेटिक की गोलियां मैंने बहुत खाई हैं। कहने लगा फिर हम्मा फाटा का इलाज भी किया, होम्योपैथिक, हम्मा फाटा का भी मैंने बड़ा इलाज किया है। तो टूटियां लगाने से पहले जो सर्जिकल इंस्ट्रूमेंट्स हैं, स्टेथोस्कोप है या जो भी है, इससे पहले आंख देखते हैं, आंख की चमक है या नहीं है। और आंख की चमक को दो चीजें रोशन रखती हैं, सुन लीजिए, एक सुरमा और एक या बायस हो या नूर हो। कौन सी चीजें? सोते वक्त ऐसे दिल पे हाथ रख के सिर्फ 11 बार पढ़ें या बायस हो, अल्लाह हु अकबर। कौन पढ़ता है? कोई हाथ खड़ा करे जो पढ़ता हो। वाह वाह, माशाल्लाह, जिंदाबाद, माशाल्लाह, बड़े हाथ खड़े हुए। कौन ऐसा है जिसको या बायसो या नूरों का पता नहीं है, वो हाथ खड़ा करे। ये भी बहुत सारे हाथ है, या बायसो या नूरों का पता नहीं है। जो बंदा 11 बार दिल पे हाथ ऐसे रख के 11 बार सोते वक्त पढ़े, वुजू है या नहीं है, पाक है या नहीं है, जिस हालत में है, ये लफ्ज सिर्फ कितनी दफा ऐसे दिल पे हाथ रख के पड़े, क्यामत के दिन जब लोगों के दिल मुर्दा हो जाएंगे, अल्लाह इसके दिल को जिंदा रखेगा। मौत के वक्त अल्लाह इसके दिल को जिंदा रखेगा, इसके फायदे बता रहा हूं, और आखिरी वक्त में अल्लाह इसको कलमा नसीब करेगा, इसके फायदे बता रहा हूं, और अल्लाह इसको दिल का कश्फ और नूर देगा, और इसको तहज्जुद नसीब होगी, इसको फजर नसीब होगी, इसको आंखों की चमक, आंखों का नूर मिलेगा, इसको चेहरे का नूर मिलेगा, इसको दिल की रोशनी मिलेगी, इसके दिल की स्याही कटेगी, इसकी तबीयत में अल्लाह पाक अपनी जात का नूर खशियत अता फरमाएगा, और इसको अल्लाह गुनाहों से बचाएगा, इसके दिल को अल्लाह वसवसों से बचाएगा, इसको दिल की बीमारियों से, हार्ट अटैक, एंजाइना से बचाएगा, इसको दिल की सर्जरी और ऑपरेशन से बचाएगा, इसके दिल के अंदर हर वक्त घुटन, अनजाना खौफ, अल्लाह उससे निजात देगा। या बायस हो, ये या नूर हो के फायदे हैं, और अभी मैंने थोड़े बताए हैं। अगर मैं पूछना शुरू कर दूं जितने हाथ खड़े किए, फिर दर्श इसी में हो जाएगा। सुरमा आंखों में डालने, सुरमा हमदर्द का आता है, एक सुरमा बिंगर, क्या नाम है उसका, अब हमदर्द का सुरमा ही सारा खत्म हो जाएगा। ये हमारे यहां लिटन रोड पे हमदर्द सेंटर है, एक सुरमा आता है हमदर्द का, बिंगर, क्या नाम है, बिंगर, बहुत कमाल चीज है, उसको इस्तेमाल किया करें। सोते हुए रात को जो शख्स सुरमा इस्तेमाल करेगा, क्योंकि सुरमा इस्तेमाल करने के बाद आंखें चार्जिंग पे लग जाती हैं, बिल्कुल बंद होके बंद, और सुरमे को यही वक्त चाहिए। आपने कभी महसूस किया, सुरमा आंखों में डालते हैं, निकलता नाक से है, मुंह से, थूक से निकलता है, ये सारा सफर तय करता है और जगह जगह अपने जर्रे देता जाता है। पत्थरी पता है कैसे बनती है? एक एक छटांक की पत्थरी, आधा आधा पाव की पत्थरी, छोटी बेर जितनी पत्थरी या बड़ी, ये हमेशा जर्रों से बनती है। और कौन से जर्रे? जब आपके सूरज की रोशनी घर में किसी रोजन से, किसी झर्री झुर्री से दाखिल हो रही हो और उसके अंदर जो जर्रे छोटे छोटे आइटम दौड़ते नजर आते हैं, इतने छोटे छोटे बारीक गुर्दे की छलनी से नहीं निकल सकते, अटकते जाते हैं, अटकते जाते हैं, अटकते जाते हैं, अटकते जाते हैं, एक वक्त आता है पत्थरी बन जाती है। बिल्कुल यही छोटे जर्रे सुरमे के जिस्म के अंदर के खून और दिमाग में शामिल होके अपनी तासीर पूरी दिखा के बकिया नाक और बलगम से निकल जाते हैं या आंखों से निकल जाते हैं। सुरमा डालने वाले की जहां रोशन आंखें होंगी, जहां हाफसा तेज होगा, हाफसा तेज होगा। इसहाक बट्टी साहब कहने लगे, मेरे मुर्शिद मियां मोहम्मद बाकर साहब रहमतुल्लाह अलैह, जब मैं 7 साल का था, उन्होंने मेरे सर पे हाथ रखा था और सर पे हाथ रख के दुआ दी थी। आज 80, 85, 90 साल का हूं मैं, लेकिन मेरी याददाश्त 100% ठीक है। मुर्शिद ने सर पे हाथ रख के दुआ दी थी। एक हाफजा ये भी तेज होता है और इस तरह भी होता है हाफजा तेज। मुर्शिद की दुआ बड़ी ताकत है इसमें। मैं कदम कदम पे अपने मुर्शिद की दुआओं को जब देखता हूं कि उनके दिल से आह निकली और दुआ निकली, एहसास करता हूं कि तारिक तू कौन, तेरी औकात क्या, तू कमी, तेरी औकात क्या, ये मुर्शिद मैं नीवा, मेरा मुर्शिद उच्चा, ते उचियां दे संग लाई हूं, ते भला हुए उन उचियां दा जिना नीवियां नाल निभाई हो। हाँ, और मुर्शिद पे एतराज करने वालों के भी अंजाम देखे, एतराज करने वाले, कीड़े चुनने वाले, उनके भी अंजाम देखे और मुर्शिद की दुआएं लेने वालों के भी अंजाम देखे। उनको जवाल देखा, उनको कमाल देखा। जो दिल पे हाथ रख के या बायस हो या नूर हो पढ़ेगा, दिल पे हाथ रख के या बायस हो या नूर हो, दिल की दुनिया रोशन हो जाती है, दिल के अमराज से नजात मिल जाती है, हार्ट अटैक से, बीमारियों से नजात मिल जाती है। हैरत अंगेज तौर पे अल्लाह पाक इस दिल को कितनी बेशुमार बीमारियों से, वसवसों से, टेंशन से, जो दिल हर वक्त घुटा रहता है, जिसको खुशी महसूस नहीं होती, अल्लाह उसको दिल को खुशियां देता है। फिर वो गरीब है तो खुशी है, फिर वो अमीर है तो खुशी है, वो बीमार है तो खुशी है, वो तंग दस्त है तो खुशी है, वो सेहतमंद है तो खुशी है। अल्लाह दिल को खुशियों से भर देता है और अल्लाह दिल को खुशियों से हैरत अंगेज भर देता है। एक और आपको टोटका बताता हूं। कभी आपने बलंगों का नाम सुना, जिसे तुमको मलंगा कहते हैं? सुना? जिसको जितना पुराना टाइफाइड बुखार हो और जिसके बच्चे का कद ना बढ़ता हो और जिसके बच्चे की ऐनक ना उतरती हो और जिसके बड़े की ऐनक ना उतरती हो, जिसके मेदे में पुराने से पुराना अल्सर हो और बवासीर हो और पुरानी सी पुरानी कब्ज हो, एक चम्मच दूध में घोल के पीले कमल देखे। आज का दर्श है मुनफरिद। आज आपको मैं जिस्मानी रूहानी दोनों फिटनेस बता रहा हूं, कोशिश कर रहा हूं एक वजीफा बताऊं, साथ एक टोटका बताऊं। तो हम बलंगू, जिसको तो मलंगा कहते हैं, ब्लैक सीड्स स्याह रंग के बीज होते हैं, कंकर पत्थर साफ कर लें। रमजान की आमद है, मैं जा रहा था फोर्ट मनरो, डेरा गाजी खान से चले फोर्ट मनरो के लिए, रफीक खान लगारी
مرحوم فاروق کا لگاری کے بھائی تھے، ان کی گاڑی تھی بڑی، اس دور میں پجیرو پجارو تھی، نئی نئی آئی تھی۔ ان کی گاڑی میں ساتھ بیٹھا ہوا تھا، دو ایک احباب اور بھی تھے۔ اتنی سخت گرمی تھی کہ ایک جگہ ہم رکے، فورٹ منرو اونچا ہے، بہت ٹھنڈا، اور ایک صاحب سے ملنا تھا، اس کا نام تھا کدو ٹکی، یہ سچ نام ہے۔ کیا نام تھا؟ ماسٹر کدو ٹکی ان کا نام تھا۔ ان کے ہاں ہماری دعوت تھی، ماسٹر کدو ٹکی کے ہاں۔ اب ان کے ہاں جانا تھا، گاڑی ہیٹ ہو گئی۔ ایک جگہ ایک ہوٹل تھی، وہاں سے ٹھنڈا پانی لیا، سامنے دیکھا تو کچھ لوگ تھے جو پتھر توڑ رہے تھے، اور سخت گرمی کے اندر، عجیب بات بتا رہا ہوں آپ، پتھر توڑ رہے تھے اور سخت، بالکل انہوں نے سر پہ کچھ نہیں پہنا ہوا، پتھر۔ اللہ اکبر، اللہ اکبر۔ اللہ اکبر، اشهد ان لا اله الا الله، لا حول ولا قوة إلا بالله، اب میں گاڑی سے اترا تو وہ ساتھ کچھ ایسے چھپرا سا بنا ہوا تھا، اس میں انہوں نے کچھ سگریٹ، کچھ بوتلیں، کچھ پانی، اس قسم کی چیزیں رکھی ہوئی تھی۔ گاؤں تھا، کوئی سڑک تھی۔ اب میرے اندر وہ جستجو کا مزاج ہے، تحقیق کا مزاج ہے، میں ان کے ساتھ گیا۔ میں نے ان سے پوچھا کہ یہ تم کیا کر رہے ہو؟ اچھا، مجھے موقع نہ ملا بات کرنے کا، انہوں نے مجھے کوئی جواب نہیں دیا، پتھر کوٹ رہے ہیں، کیا کر رہے ہیں، میں بھی دیکھ رہا ہوں۔ میں آ کے دکاندار بیٹھا تو میں آپس میں بات کر رہے تھے، میں نے کہا دیکھیں हम गाड़ी में बैठे हैं, हमारी गाड़ी का एसी जो है वो काम करना छोड़ गया, इतनी बड़ी गाड़ी है और ये सख्त गर्मी में ये कर रहे हैं। वो बंदा कहने लगा, मुझे वो कहने लगा उनको लगारी साहब को, कहने लगा खान साहब इन आदा दारू मेरे को पेठिया, इनका दारू ना मेरे पास पड़ा हुआ है। उसने क्या किया हुआ था, फ्रिज नहीं थे, मटके थे, उन्हीं में बोतलें भिगो भिगो के रखी हुई थी, बस वो ठंडे हो रहे थे। उसने मटके से एक निकाली बोतल, प्लास्टिक की बोतल, उस बोतल के अंदर ऐसे दिखाया ना, मैं फौरन समझ गया मैं ये तो बलंगू है। लगे आप कैसे जानते हैं, उन्होंने मुझे बताया ये हकीम है रफीखा लगारी, मरहूम फौत हो गए, उस वक्त वो एमपीए थे। लगे तो बलंगू है, कहने लगा इनका दारू ये पड़ा हुआ है, ये पी के उसके बाद मस्त हो जाते हैं, फिर ये कि बैठ के पत्थर कूटते हैं, बड़े बड़े पत्थर होते हैं ना, ये रोड में जो पत्थर बिछाते हैं रोड़ा, जिसको रोड़ा कहते हैं, वो ये रोड़ा बना रहे थे जो रोड पे बिछता है, बड़े बड़े पत्थरों का, बड़े बड़े पत्थर। अभी रमजान आ रहा, आपके अंदर खौफ है, गर्मी है, कैसे होगा, कोई कहता है उधर चला जाऊं रोजे रखाऊं, कोई उधर कहूं कोई उधर जाऊं, कोई कहता है अभी से मैं मेडिकल बनवा लूं अल्लाह को दिखाने के लिए कि अल्लाह मैं बीमार हूं अभी से। और मैं, हमारा एक दोस्त था गुलाम नबी, वो साइकिलों का काम करता है, पंक्चर वगैरह लगाता है, तो मैंने उसको कहा मेरे साथ चल और रूहानी दुनिया में चले। वो अपनी माँ को उसने जाके बताया, उसने कहा तारिक ने नाम लिख लिया है, हम कुछ अहबाब हैं। मुझे कहने लगे ऐसा कर, ले दे करके नाम कटवा, ले दे करके ना तारिक के पास जा, ले दे करके बेटा नाम कटवा। उन्हें कहा शायद यहां भी ले दे जा। अभी से सोचना शुरू कर दिया कि रमजान का क्या बनेगा। रमजान में तीन तोहफे मैं आपको देता हूं आज, एक खरबूजे का शेक, एक खजूर का शेक और एक ये बालंगू। खरबूजा छिलका समेत, बीज समेत,
बड़े गौर से मुझे देख, तबीयत ठीक है तारिक तेरी, दिमाग मुबारक ठीक है,
हाँ
बहुत सारे संभल के बैठ गए, चलो शुक्र है आंख तो खुली।
खरबूजा छिलका समेत, अंदर के बीज समेत, कुछ नहीं छेड़छाड़ करनी, उसकी ट्यूनिंग सर्विस नहीं करनी, बिल्कुल जैसे वो अंग्रेज कह रहे थे ना, डोंट टच मी, डोंट टच माय चाइल्ड, मेरे बच्चे को हाथ न लगा। खरबूजा ऐसे इसका शेक पी के देखे, कहेंगे तारिक बड़े सच की बात की, जिस मुआशरे में खरबूजा हो वहां गुर्दे के अस्पताल नहीं होते, वहां गुर्दे के डायलिसिस नहीं होते, वहां क्रिएटिनिन यूरिया, यूरिक एसिड, कोलेस्ट्रोल, हाई ब्लड प्रेशर नहीं होता, जिस मुआशरे में खरबूजा होता है। हाँ, हमने अपने बादशाहों को, हुक्मरानों का वक्त डाला हुआ है कि हमारा मेडिकल नहीं है, कह रहे इस मुल्क में मेडिकल नहीं है। उस दिन एक एमएनए साहब मेरे पास आए बैठे थे, जो कहने लगे जी देखो ये सड़कों में सड़कें बना रहे हैं, सड़कों में सड़कें बना रहे हैं, अस्पतालों में बंदे मर रहे हैं। मैंने कहा हम अस्पताल खुद भर रहे हैं, बार बार कहे सड़कों में सड़कें बना रहे हैं। मैंने कहा वही काम है, कह रहा मेरा जी कहना मदीने आई जावा ते जाई जावा, आई जावा ते जाई जावा, कह रहा खर्चा तेरी मां देगी, आई जावा ते जाई। जिस मुआशरे में खरबूजा है उसमें गुर्दे के मरीज क्यों हैं, उसमें पथरी के मरीज क्यों हैं, उसमें डायलिसिस की मशीनें क्यों आती हैं उस मुल्क में, उस मुल्क में गुर्दे के बकायदा किडनी सेंटर, گردے کا باقاعدہ ہسپتال میں اس دن گیا ڈیفنس کی طرف، ایک بہت بڑا ہسپتال بن رہا گردے کا ایکڑوں میں، بہت بڑا. کیوں ہم حکومت کو کہیں بنائیں؟ کیا ساری ذمہ داری بادشاہ وقت کی؟ ہماری کوئی ذمہ داری نہیں ہے. جس معاشرے میں خربوچہ ہو، میں بتاتا ہوں اس کا طریقہ، آسان طریقہ بتاتا ہوں. لیکن میں پہلے ذرا بلنگو سے آپ کو تھوڑا سا فائدہ دے دوں. بلنگو کو چھوڑ دوں یا خربوزے پہ آ جاؤں؟ یقین جانیے بلنگو سے دوستی لگائیں، اپنے بچوں کو استعمال کرائیں. ڈبے پہ بنی ہوئی ایک مائی اور موٹا گنگونگلو بچہ بیٹھا ہوا تھینا، اور وہ اٹھا کے اس کو بچے کو دے رہے، اور بچے اس کے اندر کیا ہے کیا نہیں ہے سب کچھ لکھا ہوا ہے. جو فطرت کی چیزیں ہیں وہ اپنی نسلوں سے ہم نے دور کر دی. میں اپنے بچوں کو باسی روٹی مکھن اور شکر کھلا رہا تھا صبح ناشتے میں. میں نے کہا بیٹا تم سکول میں؟ کہنے لگے ہم سکول میں جا کے بچوں کو کہتے ہیں، کہہ رہے پینڈو آ گئے ہیں، دیہاتی آ گئے ہیں. بچوں کو شعور ہی نہیں ہے کہ رات کی باسی روٹی کو پانی کا چھینٹا دے کے کپڑے میں لپیٹ کے رکھ، صبح دیکھ نرما نرم ہوگی. تو کھاتا ہے صبح اٹھ کے گرما گرم، وہ گرم میں گرم، گرما گرم وہ گرم تو نرم، خدا کا کرم ہیں. اور اوپر سے چائے گرما گرم ہو گیا گرما گرم. باسی روٹی اور مکھن وہ نہیں جو بہترین پنی میں لپٹا ہوا، وہ تو ایکسٹرا ورجن ہوتا ہے، مکھن نہیں ہوتا. دیسی مکھن منگوا کہیں سے اور اس کے اوپر شکر ڈال، یا دل چاہے تھوڑی سی شہد ڈال، اور باسی روٹی سے کھا کے دیکھ. روٹی شکر نال تے دنیا مکر نال. اب یہ سمجھ نہیں آتی، روٹی کبھی روٹی کے اوپر گھی اور شکر ڈال کے کھائی ہے؟ بہت کم نے کھائی ہے. روٹی ہو اوپر شکر ہو اس کے اوپر گھی ہو، کبھی روٹی ہو اور سالن کسی پلیٹ پہ نہ ہو، روٹی پہ سالن ڈال کے کھا کے دیکھ. پتری ذائقے ہی بھول گئے. اور جیسے میں کہہ رہا تھا نا کہ بیکری والا گلوز پہن کے بیکری کا سامان اٹھا رہا تھا، میں ہنس پیا. میں نے کہا ذرا بنتا ہوا دیکھ، کچھا پہن کے بناتے ہیں. یہاں تک گلوز پہن کے نا، گلوز ڈال بڑا اسٹرلائزیشن اور پتہ نہیں کیا بلائیں کر کے اس کو وہ بیکری سے سامان اٹھا کے ڈبے میں پیک کر کے دے رہا تھا. بلنگو سے دوستی لگائیں، فطری چیزوں کے ساتھ دوستی لگائیں، فطری چیزیں. دودھ میں، نیم گرم دودھ میں، غور سے سنیں میں طریقہ بتا رہا ہوں اس کا صحیح. اگر موسم ٹھنڈا ہے تو نیم گرم دودھ کے اندر ایک چمچ چھوٹا یا بڑا بلنگو کنکر پتھر صاف کر کے اس کو کھولیں اچھی طرح، کم از کم 10 منٹ کھولیں، اور اینٹی کلاک کھولیں، کلاک وائز نہیں، اینٹی کلاک. چکی ایسے چلتی ہے، نظام شمسی ایسے چلتا ہے، دائیں طرف کھولیں. یہ بھی سائنس کہتی ہے، لیکن سائنس سے پہلے میرا مدینے والا کہتے ہیں صلی اللہ تعالی علیہ وسلم، میرے آقا نے فرمایا کھولیں، پھر اس کو کھولتے ہوئے گھونٹ گھونٹ پیئیں. پرانا ٹائفائڈ بگڑا ہوا ہو، کسی بیماری کسی دوائی سے نہ جاتا ہو، دل کا پرانا مریض ہو، شوگر کا پرانا مریض جس کی شوگر کا لیول کم نہیں ہوتا ہو، بلڈ پریشر کا لیول، حاملہ کی بلڈ پریشر، شوگر پریگنینسی میں، حمل میں، اور دماغ کمزور ہو جس کا، نظر یادداشت اور اینک لگی ہو، یا کہتے ہیں وقت سے پہلے بڑھاپا آ گیا ہے. یہ عجیب ٹوٹکا ہے بالنگو دودھ. اور اگر گرمی ہے بالنگو تو تازہ ہلکا ٹھنڈا، کبھی بھی ٹھنڈا تیز نہ ہو، ہلکا ٹھنڈا، اس میں گھول کے پیئیں، دودھ میں پی سکتے ہیں. اور اگر زیادہ عجیب و غریب بنانا چاہتے ہیں، दूध में पिए वरना शहद के पानी में घोल के पिए। सर्दियां हो तो हल्का गर्म, गर्मियां हो तो हल्का ठंडा, उसमें घोल के पिए। जो पैसे ना, जो पैसे वो लिखा हुआ था 999, ताकि अगर 1000 होगा तो धार निकल जाएगी। इतना बड़ा एक होता है, उसमें डबल रोटी के ऊपर एक वो चीज होती है, फिर पत्ते नजर आते हैं, फिर वो चीज नजर आती है, इतना बड़ा बंद बना हुआ है, पिज्जा है, फला है, फला है, फला है, फला है, वो खाते हैं ना, ये खा लिया कर। इसको खा के देखें और इसको पी के देखें। बलंगू जिस जिस्म में जाता है, जब तक बलंगू का दाना रहेगा, जिस तरह ये बात मशहूर है और हकीकत है, जिस जिस पेट में लीमू का एक दाना भी रहेगा, कभी काला हैजा नहीं होगा। जिस तरह जिस जिस्म में बलंगू का एक बीज भी होगा, उस जिस्म को कभी दिल की बीमारियां, जिगर की बीमारियां और वीकनेस, कमजोरी और खून की कमियां टच ही नहीं करती। बलंगू लें, रोजे में इस्तेमाल करें, सुबह क्या करें, सहरी के बाद बलंगू दूध में, पानी में या इसमें किसी शरबत में, मुनासिब कोई अच्छा शरबत हो, घोल के पिए, दूध में पिए, पानी में पिए, शहद के शरबत में पिए, बेहतरीन शहद का शरबत, कमाल है। गर्मियों की लाजवाब सौगात है, अगर अल्लाह पाक ने जेब की इजाजत दी है तो, वरना दूध, और पतला दूध हो कोई हर्ज नहीं, जितना मयस्सर हो उतना वो ही मुअस्सर है। बलंगू का इस्तेमाल करें, ये जिस्म की जरूरत है। हमने चाय, बहुत ज्यादा फैट्स, गोश्त का, चिकनाइयों का ज्यादा इस्तेमाल, कुकिंग ऑयल या हमारी मस्नूई गिजाएं, इसका इस्तेमाल कर करके अपने मेदे, अपने दिल, अपने लबलबे, जिस जो लबलबा पैंक्रियाज जो एक चीज बनाता है, उस चीज का नाम है इंसुलिन। हमारा जो लबलबा है, ये जिगर के साथ एक छोटा सा लोथड़ा होता है, इसको पैंक्रियाज कहते हैं, ये एक चीज बनाता है, उस चीज का नाम है इंसुलिन। अगर वो चीज बनाना छोड़ दे, इसी को कहते हैं शुगर, इसको इंसुलिन का इंजेक्शन लगाते हैं, वो उसकी कमी को पूरा करते हैं। ये बलंगू उस कमी को जाके पूरा खुद करता है, उस लबलबे के साथ दोस्ती लगाता है, रूठे हुए को मनाता है, वो नाराज हो गया उसको एक्टिव करता है और कहता है कोई बात नहीं, अच्छा कोई दे दे उसको इंसुलिन दे दे। मैं एक जगह था कराची में, तो मेरा दर्श था, कुछ मीडिया के लोग थे, एंकर्स वगैरह से एक साहब ने की, तो एक आया मशहूर अदाकार, मैं बैठा हुआ था, मेरे साथ आके बैठ गया, बैठ के खड़ा हो गया, फिर एक कहने लगा एक घूंट मुझे भी पिला दें, मेरे साथ कुछ खाना पड़ा हुआ। मैंने कहा ये घूंट तो कुछ नहीं पड़ा हुआ। कहने लगा आप लाहौर से आए, कोटे पिला दे, कोई गल नहीं। मैंने कहा मेरे पास कोई पीना नहीं है, ये खाना है। कहने लगे हम इसको घोंट कहते हैं। आप लबलबे को मनवाना है ना, बलंगू से दोस्ती लगाएं। कहते हैं फलां बंदा वोट नहीं देता, कह रहे उसको उठा के ले जाओ, उसको देखेगा वोट दे देगा। क्या ख्याल है? आपका लबलबा आपसे रूठ गया है, कहते हैं शुगर हो गई है, बलंगू से कहो कि लबलबे को मना दे, खरबूजे को कहो गुर्दे को मना दे, और आपका दिल रूठ गया है धड़कन के साथ, ब्लड प्रेशर के नाम पे, आपका जहन मुतासिर है टेंशन, डिप्रेशन, एंग्जाइटी के नाम पे, नींद नहीं आती, बलंगू से कहो, नींद को भी ले आएगा, रूठी हुई नींद को भी ले आएगा, रूठे हुए दिल को भी मनाएगा, रूठे हुए गुर्दे के साथ, जिगर के साथ के लबलबे को मना के, शुगर भी गई, तबीयत भी बेहतरीन, नींद भी लाजवाब, मैदा भी लाजवाब और जहन भी मुतमैन। 500-700 रुपए किलो मिलता है सारा कुछ, इतना महंगा है ही नहीं है। क्या ख्याल है, कोई मुश्किल है? हैं? एक और चीज सुनिए, जो शख्स अजान का जवाब देते हुए जब हैया लस्सला और हैया लल्फला, या मैं रूहानी फिटनेस बता रहा हूं, अब आगे खरबूजे का बताऊंगा, जो शख्स दिल ही दिल में पढ़ेगा, और मैंने इस मसले पे तहकीक की है, आप भी कर लीजिएगा, जो मस्जिद में आए हुए हैं अजान का जवाब उनके लिए नहीं है, अजान है ही उनके लिए जो बाहर वाले हैं, जो पहले से यहां आया बैठे हैं, गौर से समझ रहे हैं, जो पहले से मस्जिद में आया बैठे हैं, अगर वो अजान का जवाब नहीं दे रहा तो गुनाहगार नहीं होगा, अगर दे दे तो सवाब है। जैसे हम पहले से ही आए बैठे हैं नमाज के लिए, पहले से ही आए बैठे हैं, जो शख्स अजान के हैया लस्सला और हैया लल्फला पे ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलीयल अजीम कहेगा दिल ही दिल में, एक दफा, दो दफा, तीन दफा, जितने दफा भी, इसका एक फायदा सुनिए। अभी अजान में मुझे याद आया तो मैंने कहा आपको जरूर अर्ज कर दूं, इसका फायदा सुनिए, आप सोच नहीं सकते कि इसका क्या फायदा है। फरमाया अल्लाह जल्ला शान हो उसको इसके पढ़ने से तीन नेमतें अता फरमाते हैं। कितनी नेमतें? तीन नेमतें अल्लाह पाक उसको अता फरमाते हैं, तीन नेमतें अल्लाह पाक उसको अता फरमाते हैं। सबसे पहली नेमत जो अल्लाह जल्ला शान अता फरमाते हैं, अल्लाह इसकी नस्लों में नमाज और सजदे नहीं छीनेगा। अल्लाह पाक इसकी नस्लों से नमाज और सजदे नहीं छीनेगा। मैंने पिछले दर्श में एक बात अर्ज की थी, बड़ी खतरनाक बात है, बाज़ औक़ात नाराज होके रिस्क नहीं छीनता, सजदे छीन लेता है, बड़ी खतरनाक बात है, बहुत खतरनाक बात है। बाज़ औक़ात नाराज होके रिस्क नहीं छीनता, रोटी नहीं छीनता, क्या छीन लेता है? सजदे छीन लेता है, अपनी जात का कुर्ब छीन लेता है, तस्बीहां, जिक्र, अमाल ये छीन लेता है नाराज होकर। जो शख्स हैया अलस्सलाह और हैया अलल्फलाह पे ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलीयल अजीम पढ़ेगा जवाब में, तीन नेमतें उसको मिलेंगी, गौर से सुनिएगा। सबसे पहले अल्लाह उसकी नस्लों से सजदे नहीं छीनेगा, अल्लाह उसकी नस्लों को सजदे देगा, उसकी नस्लों में इबादत देगा, उसकी नस्लों में अपनी बंदगी देगा, अपने नाम की मोहब्बत देगा। दूसरा, जो शख्स ये पढ़ेगा, अल्लाह पाक जल्ला शान हो आखिरी वक्त में शैतान के गुमराह होने से उसको बचाएगा, कि आखिरी वक्त में शैतान की कोशिश यही होती है कि इससे कलमा छिन जाए। अल्लामा फखरुद्दीन राजी रहमतुल्लाह अलैह का वाक्य आता है कि आखिरी वो हस्ती थे जिन्होंने सारी जिंदगी अल्लाह की हस्ती के इनकार करने वालों का सारी जिंदगी उनका इस्लाह की, सारी जिंदगी कि रब है। वो लोग जो कहते हैं कि रब का वजूद नहीं है, ये कायनात ऐसे ही इस तरह हो गई है, वो कहते हैं नहीं, रब है, सारी जिंदगी रब के वजूद का इनकार करने वालों की इस्लाह की और उनके साथ मुजाकरात किए, आखिरी वक्त है। और अल्लामा फखरुद्दीन राजी रहमतुल्लाह अलैह बीमार हैं, शैतान उनके एक दोस्त का रूप धार के दरवाजा खटखटाया और बेटा बाहर गया कि मैं अपने वालिद की आपकी तबीयत पूछने आया। उन्हें कहा उनकी तो नजा की हालत है, आखिरी वक्त है, कर यही वक्त तो दोस्त के हाल हवाल पूछने का है। उन पे नजा के दौरे पड़ रहे, मौत हयात की कश्मकश में है, जाते ही हाल अवाल पूछा और वो बहस छेड़ दी कि अल्लाह नहीं है, और उनकी रग फड़की कि नहीं अल्लाह है, ये सब कुछ ऐसे नहीं बन गया। वो कहते नहीं है, इनके पास 100 दलीलें थी और उस 100 दलीलों को दुनिया का बड़े से बड़ा आज तक एक दलील भी नहीं तोड़ सका था। उस शैतान ने वो दलील तोड़ दी। फिर उन्होंने दूसरी दलील दी, वो दलील तोड़ दी। फिर उन्होंने तीसरी दलील दी, वो दलील तोड़ दी। एक किताब है हजरत मुफ्ती आजम रहमतुल्लाह अलैह की, मैंने पढ़ी, कैदु शैतान इंदल मौतुल इंसान, मौत के वक्त शैतान के मक्कर, इन्नहुम यकीदूना कैदुम वाकीदू कैदा कैद। ये मौत के वक्त बड़ा खतरनाक मामला होता है। बड़े बड़े मिंबरों पे बैठने वाले मुझ जैसे मजमू को मुतासिर करने वाले बेबस होते हैं, बहुत बेबसी होती है। मुझे उस दिन जिस जगह हमारा ये जहाज गिरा भी एटीआर, वहां बंदा बैठा था चश्मदीद, मुझे बताने लगा, तस्मी खाने से उसकी निस्बत है, उस गांव का उस जगह का रहने वाला, उसने देखा कि जहाज ऐसे कलाबाजियां खा रहा और ठा आके लगा। मैं सोचने लगा उन जब जहाज अनबैलेंस हुआ होगा तो कप्तान ने कहा होगा कि हमारा जहाज अनबैलेंस है, सीट बेल्ट बांध लें, और उसके बाद जो हालत हुई होगी वो जो कशमकश होगी कलाबाजियां खाने की, उस कशमकश के अंदर इल्ला मा रहमा रब्बी, बस वो करीम ही मौत के आखिरी लम्हे में कलमा याद दिला सकता है। बाकी तो हदीस में आता है, डूब के मरने वाले को भी शहीद कहा गया, दीवार के नीचे दब के मरने वाला बिल्डिंग के नीचे शहीद फरमाया गया, चल के मरने वाले को भी मेरे आका मदीने वाले ने शहीद फरमाया। जो शख्स ला हौला वला कुव्वता इल्ला बिल्ला हिल अली अल अजीम पढ़ेगा, उसकी कैफियत अल्लामा फखरुद्दीन राजी का वाक्या बता रहा था। 100 दलीलें थी, अब 99 दलीलें उस शैतान ने तोड़ दी हैं। इनके पास कोई दलील ही नहीं है, एक दलील बाकी है। अगर ये भी टूटती है तो ये भी कहते हैं हाँ रब नहीं है, और यही आखिरी लम्हा है जिंदगी भर का खटिया वटिया। मौत की आखिरी हिचकी को जरा गौर से सुन, जिंदगी भर का खुलासा इसी आवाज में है, जिंदगी भर का खुलासा इसी आवाज में है। अल्लाह अकबर। अल्लाह पाक जल्ला शानहु ने पर्दे हटाए, जैसे हजरत उमर रजी अल्लाह ताला अन्हु मिंबर पे खड़े हैं, मीलों से मीलों दूर हजरत सारिया रजी अल्लाह अन्हु के पीछे से दुश्मन अचानक हमला कर रहा था, अल्लाह ने मदीना के मिंबर के सामने से पर्दे हटाए, मीलों दूर लश्कर को हजरत उमर रजी अल्लाह ताला अन्हु ने फरमाया या सारिया अल जबल, सारिया पहाड़ के पीछे जरा तवज्जो कर, पहाड़ के पीछे से दुश्मन कोई हमला कर रहा। हजरत सारिया जब कई दिनों के बाद सफर करके वापस लौटे फाते बन के, फरमाया वो लम्हा था, वो वक्त था, मेरे कानों में अमीरुल मोमिनीन की आवाज आई थी, अमीरुल मोमिनीन नजर नहीं आए थे, और वाकई सच था, जब मैंने पहाड़ के पीछे से तवज्जो की तो दुश्मन वहीं से हमला कर रहा था। अल्लाह चाहे पर्दे हटा दे, अल्लाह चाहे पर्दे दे दे, अल्लाह पाक के बस में है, अल्लाह की ताकत में है। कितने अल्लाह वाले ऐसे हैं जिनके पर्दे हट गए फरिश्ते नजर आते हैं, कितने ऐसे हैं जिनके पर्दे हट गए जिन्नात नजर आते हैं, कितने ऐसे हैं जिनके पर्दे हट गए जमीन के खजाने नजर आते हैं। अल्लाह चाहे जिसको जैसे कर दे। वो लिखा उन्होंने भट्टी साहब ने कि मैंने रिसाले में लिखा कि एक दुर्वेश है, वो जो है ऐसे कहते हैं मुझे कष्ट होता है, हजरत लाहौरी रहमतुल्लाह अलैह के बारे में कहने लगे जब मैं छप गया, मुझे दाऊद गजनवी साहब, मौलाना दाऊद गजनवी साहब रहमतुल्लाह अलैह आए मेरे पास और फरमाने लगे कि इसहाक तुझे क्या पड़ी है? अगर किसी की आंखें अल्लाह ने दिल की खोल दी हैं और तेरी नहीं खोली तो तुझे क्या पड़ी है? अल्लाह ने किसी के दिल की आंखें खोल दी है तो वो हुजूर फरमा रहे थे मुर्शिद, अगर मुर्शिद से सच्चा राबता है, उसमें शक और बदगुमानी नहीं है, उसमें एतमाद है। वुजू फरमा रहे थे, वुजू का पानी लेके जोर से छींटा मारा, अल्लाह ने पर्दे हटा दिए, अल्लाह ने पर्दे हटा दिए। याद रखिएगा, बात रखिएगा, मुझे बाबुल उलूम के ताजदार की बात याद आई, फरमाने लगे बाज़ोकात अल्लाह चाहे तो मकड़ी के जाले तन के अपनी मदद के रास्ते दिखा दे, और अल्लाह चाहे फाख्ता को कहे जहां अंडे दे दे, अल्लाह मदद दिखा दे। ये अल्लाह की मदद के अंदाज हैं, करता कौन है? अल्लाह। मुर्शिद ने वो पानी का लिया और जोर से मारा और एक बात फरमाई, क्या तू ये नहीं कहता कि मैं रब को बगैर दलील के मानता हूं? दलीलों पे दलीलें दे रहा, लॉजिक पे लॉजिक दे रहा, जस्टिफिकेशन है, तू कहे मैं अल्लाह को बगैर दलील के मानता हूं, और मुंह पे आके वुजू का पानी लगा और कानों में आवाज आई कि मैं अल्लाह को बगैर दलील के मान, एकदम फरमाया जा मर्दूद, मैं तो अल्लाह को बगैर दलील के मानता हूं, और यही रूह निकल गई और खात्मा बिल खैर हो गया। जो शख्स अजान में, अजान के जवाब में, अब इस वाक्य से मेरी बात समझ आ रही है, इस वाक्य से कितने लोग ऐसे वाकयात हैं, वो कहते हैं हमारी जुबान से कलमा जारी नहीं होता। एक दुर्वेश थे, दुर्वेश हमारे लाहौर के थे, 1998 में फौत हुए। असर की नमाज के सजदे की हालत में नजा की कैफियत शुरू हुई। उनके शागिर्द कहते हैं जब उठा के ले जा रहे थे अस्पताल की तरफ, दिल का दौरा पड़ा था, बार बार फरमा रहे थे कलमा पढ़ के मेरे मुंह में फूंक मारो, इस मुंह से कलमा निकले, कलमा पढ़ के मेरे मुंह में फूंक मारो। और मैं 98 में उनकी कब्र पे गया तो कब्र में मुश्क की खुशबू थी, 98 में 98 में कब्र में खुशबू थी। मेरे एक साथ मेरे साथ थे, उन्होंने मिट्टी उठा के खा ली, खुद खुशबू थी कब्र में। मेरे दादा रहमतुल्लाह अलैह की कब्र से 6 माह खुशबू आती रही, अब भी वहां जाके बैठे खुशबू आती है, 6 माह तक खुशबू आती रही। फिर लोगों ने मिट्टी उठाई, फिर मिट्टी उठाई, गड्ढे कर दिए। आखिर कुछ मशायख दुर्वेश बुजुर्ग आए, उन्होंने खड़े होकर अल्लाह से दुआ मांगी, अल्लाह इसको खत्म कर दे, इससे मखलूक में फितना पैदा हो रहा। आखिरकार खत्म हो गई, 6 माह तक मेरे दादा रहमतुल्लाह अलैह की कब्र पे खुशबू आती रही 6 माह तक। अब भी वहां जाके बैठे हैं, बैठा रहता हूं, अजीब झोंका सा आते आता है, दाएं बाएं देखे कोई फूल ही नहीं होता, खुशबू निकलती है। जो शख्स ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलियल अजीम पढ़ेगा, पहला फायदा मैंने क्या बताया इसका, अल्लाह नस्लों से सजदे नहीं छीनेगा, और दूसरा फायदा बताया कि आखिरी वक्त में जब बेबसी बेकसी की कैफियत होती है, चाहे वो मौत जिस अंदाज की आए, कोई पता नहीं होता, कोई खबर नहीं होती, बता एकदम सुन और साकेत हो जाता है, बेबस हो जाता है, उस वक्त एक ताकत है, ला मलजा वला मंजा मिनल्लाह इल्ला इलैही, वो एक ताकत अल्लाह जल्ल शानहु की है कि बस वो कलमा नसीब हो जाए और खात्मा ईमान पे हो जाए, वरना ना ना कुछ नहीं होगा, कुछ नहीं होगा। तो जो शख्स अजान के जवाब में ये पढ़ेगा, अल्लाह पाक जल्ला शानहु उसका खात्मा बिल खैर करेगा, खात्मा बिल खैर करेगा। वो जैसे भी मरे, जैसे मौत मेरे रब ने जहां भी लिखी है, उसका खात्मा ईमान पे होगा। और याद रखिएगा, सारी जिंदगी की मेहनत का आखिर अंजाम खात्मा बिल खैर है। अल्लाह मेरा भी कर दे, आपका भी कर दे। اور ہمیشہ ہمیشہ کے لیے کر دے. جس طرح ہم یہاں اکٹھے ہیں نا اللہ, ایسے جنت میں بھی اکٹھا کر. رب کے لیے کون سی دیر ہے. ہاں ہاں, میں سچی بات بتاؤں, اپنے مرشد کے ساتھ میں موقع تلاش کرتا تھا. جلالی بادشاہ تھے, بہت ضبط جلالی تھے, میں موقع تلاش کرتا تھا. ایک دفعہ ایسے ہاتھ پکڑایا اور میں نے ایسے ہاتھ پکڑا اور سرکار نے ہاتھ نہیں چھوڑا میرا. میں نے کبھی اپنے مرشد کا ہاتھ نہیں پکڑ کے کھڑا ہوا. بعض لوگ میرا ہاتھ پکڑ کے کھڑا ہوتے ہیں, کھینچتے ہیں, میں حیران ہوتا ہوں یہ کیا کر رہے ہیں. میں نے کبھی ہاتھ نہیں پکڑا, بس ایسے ہاتھ ملا کے چھوڑ دیا. میری تو جرت نہیں ہوتی تھی آنکھیں ملانے کی. ایسے شیخ نے ہاتھ پکڑا تو مجھے جرت پیدا ہو گئی. میں نے کہا حضور, جیسے یہاں ہاتھ پکڑا ہے ایسے ایک شفقت فرمائیں, اللہ آپ کو جب جنت میں بھیجے گا تو میرا ہاتھ نہیں چھوڑیں گے. تو ٹھنڈا سانس لے کے فرمانے لگے, انشاءاللہ اگر اللہ نے مجھے اپنی رحمت سے جنت میں بھیجا, طارق میں تیرے بغیر نہیں جاؤں گا. اور پھر ایک بات فرمائی, میں نے پہلے بھی ایک دفعہ عرض کی تھی, جو تیرا ہاتھ پکڑے گا انشاءاللہ وہ بھی ساتھ جائے گا. اللہ کرے ایسا ہو جائے. نہ مجھے کوئی دعویٰ ہے نہ میرے پاس کوئی وعدہ ہے بھائی, نہ دعویٰ ہے نہ وعدہ ہے. کسی بڑے کی بات میں نے سنا دی, بھائی اپنی حیثیت اور اوقات کو تو خوب جانتا ہوں. اور تیسرا فائدہ اس کا سنیں, کس کا؟ لا حول ولا قوت الا باللہ العلی العظیم. ابھی تو میں نے آپ کو خربوزے کا بتانا ہے جس پہ آپ کو جھٹکا لگا تھا. تیسرا اور آخری فائدہ اس کا عجیب و غریب ہے, جو شخص یہ پڑھتا ہے, اس کی میں دلیل کے طور پہ ایک بات عرض کرتا ہوں. ایک صحابی ہیں, ان کے پاس ایک بندہ آیا, کہنے لگا میرا گھوڑا سرکش ہو گیا ہے, وہ لگام ہی نہیں ڈالنے دیتا, وہ مجھے مارتا ہے, کاٹتا ہے, دوڑتا ہے. وہ کہا کوئی مسئلہ ہی نہیں, اس کے کان میں جا کے اذان پڑھ کے پھونک مار دے, گھوڑا ٹھیک ہو جائے. بس وہ ایسا کیا, اذان پڑھی, کان میں جا کے پھونک مار دی, گھوڑا ٹھیک ہو گیا. ایک حدیث میں آتا ہے, مفہوم ہے, جب اذان ہوتی ہے شیطان اس کو سن کے وہاں تک دوڑتا ہے, اتنا دور جہاں تک اس کی آواز جاتی ہے, اور اتنا اذان سے خوفزدہ ہوتا ہے کہ اس کی ہوا خارج ہوتی ہے بڑے زور سے, اتنا خوف زدہ ہوتا ہے اذان سے, اذان سے. اور جو اذان کا جواب دیتے ہوئے لا حول ولا قوت الا باللہ العلی العظیم پڑھے گا, نظر بد, جادوئی عمل, شیطانی عمل, سفلی عمل, بندش کا عمل اس پہ اثر نہیں کرے گا. یہ میں نے بارہا آزمایا, بارہا آزمایا, بارہا آزمایا, اور یہ میں نے کسی کتاب میں بھی نہیں پڑھا. اللہ کا نظام ہے عجیب و غریب. بعض اوقات میں نیند میری کھلتی ہے تو نیند کھلتے ہی کوئی لفظ میری نیند پہ بے سخت آ جاتے ہیں. یہ میرے مولانا بیٹھے, میں بعض اوقات فوراً پوچھتا ہوں یہ لفظ کہاں ہے, یہ لفظ کس جگہ لکھا ہوا ہے, اس کا لہجہ کیسے ہے, اس کے الفاظ کیسے ہیں. ان سے پھر میں صحیح کراتا ہوں, اپنے لفظ صحیح کراتا ہوں. بے سخت کوئی چیز اللہ تعالیٰ فرما دیتے ہیں اپنے علم میں سے, علم اپنے علم میں سے. جو شخص یہ پڑھتا ہے اذان کے جواب میں, اچھا اس اذان کے جواب کے لیے باوضو ہونا شرط نہیں, پاکی ناپاکی کوئی شرط نہیں, سواری بیٹھنا اٹھنا شرط نہیں. جو شخص یہ اذان کے جواب میں ایک دفعہ کہہ لے, دو دفعہ کہہ لے, چار دفعہ, جتنی دفعہ کہہ لے, اللہ پاک جل شانہ کا نظام دیکھیں, اس کی برکت سے اللہ پاک اس کو جادو سے, شیطانی حملے. اچھا نظر بد بھی شیطان کے ایک حملے کا انداز ہے, جادو بھی شیطان کے ایک حملے کا انداز ہے, سفلی عمل بھی شیطان کے ایک حملے کا انداز ہے, ہانڈی کا عمل بھی ایک شیطان کے حملے کا انداز ہے, مٹھی بھیجنا, یہ میری طرح مٹھی دیکھو, ایک عمل ہے طاقتور کسی کو جان سے مارنے کا مٹھی بھیجنا, یہ بھی شیطان کے عمل کا ایک انداز ہے. شیطان کے جتنے بھی عمل ہیں وہ جادو کی شکل میں, سفلی عمل کی شکل میں, نظر بد کی شکل میں, خود شیطان یعنی جنات کی شکل میں جتنے بھی ہیں, ان سب کا توڑ اس اذان کے جواب میں لا حول ولا قوت الا باللہ العلی العظیم پڑھنا ہے. اتنا مؤثر ترین, طاقتور ترین یہ عمل ہے, اور یہ طاقتور ترین یہ اس کے اندر اللہ پاک نے جان رکھی ہے. اب اذان کی آواز کانوں میں پڑ جاتی ہے, کام بھی اگر کر رہے تو جب حی علی الصلاح آئے اور حی علی الفلاح آئے تو ایک بار دو بار چند بار جتنے بھی لا حول ولا قوت الا باللہ پڑھ لینا کون سا مشکل ہے. اب نفع کتنے زیادہ, پہلا نفع یہ ہے کہ اللہ اس کی نسلوں سے سجدے نہیں چھینے گا, یاد رکھیے گا. پہلا نفع یہ ہے اللہ اس کی نسلوں سے, میں پوچھوں گا پھر. اور دوسرا نفع کیا ہے, خاتمہ بالخیر ہوگا, اللہ اس سے دوسرے لفظوں میں کلمہ نہیں چھینے گا, دوسرے لفظوں سے اللہ کلمہ نہیں چھینے گا. اور تیسرا جب پڑھے گا تو اللہ اس سے عافیت نہیں چھینے گا. کیا نہیں چھینے گا؟ جب عافیت چھن جاتی ہے پھر نظر بد بھی, پھر جادو بھی, پھر حملے بھی, پھر شیطانی روگ بھی, پھر شیطانی وسوسے بھی, اور شیطان کے پھر جال بھی, حبالت الشیطان, شیطان کے جال. کتنا مختصر عمل ہے, کیا خیال ہے کریں گے؟ اب خربوزے کا سنیے. خربوزہ لے لیں, اوپر سے دھو لیں, دھونے کے بعد اسے ٹکڑے ٹکڑے کر لیجیے, چھلکا سمیت اس کے بیج اندر سے ہیں, ہر چیز کوئی چیز ضائع نہ ہو, آنتیں بھی نہ ضائع ہوں, گردے بھی ضائع نہ ہوں, اندر کا جگر بھی ضائع نہ ہو, کچھ بھی ضائع نہ ہو, آنتیں بھی ضائع نہیں کرنی. یہ سارا کا سارا آپ ڈالیں اس کے اندر, بلینڈر کے اندر شیک کرنے والے, اس میں آپ کا جی چاہے دودھ بھی ڈال سکتے ہیں, آپ کا جی چاہے شکر ڈال سکتے ہیں, آپ کا جی چاہے پانی ڈال سکتے ہیں, آپ کا جی چاہے شہد ڈال سکتے ہیں, آپ کا جی چاہے کوئی مشروب ڈال سکتے ہیں. مقصد تو اس کو گھمانا ہے, مقصد اس کو گھمانا ہے, خوب گھمائیں. بلینڈر میں اتنا ڈالیے گا جتنے اس کی توفیق ہو, پورا خربوزہ نہ ڈال سکے آدھا آدھا کر کے بنا لیں جتنا اس کی توفیق ہو. مریض آیا تو اس نے کہا جی کہ وہ آم نہیں کھانا, آم نہیں کھانا. میرے والد صاحب رحمۃ اللہ پر مریض آیا, انہوں نے کہا آم نہیں کھانا, انہوں نے کہا جی ایک آم کی, بڑی مشکل سے ایک آم کا اس نے ایک آم کی اجازت لے لی. انہوں نے کہا ایک آم, آم مجھے بڑا اچھا لگتا, ٹھیک ہے چل ایک آم کھا. پھر آیا تو اس نے کہا جی تو نے نبض دیکھی نا, یہ کیا تو نے آم کھائے؟ اس نے کہا جی آپ سے میں نے ایک کی اجازت مانگی تھی. کون سا؟ انہوں نے کہا چون سا, ایک کلو سوا کلو والا. ایک کی اجازت مانگی تھی, میں نے ایک ہی تو کھایا. اس کو کاٹ لیجئے, اس کی آنتوں سمیت سب کچھ سمیت, اس کو بلیں, جوس بنائیں, شیک بنائیں, اب اس کو پیئیں. پتہ کیا ہوتا ہے, جو اندر کے چھلکے ہوتے ہیں نا اس کے بیج کے, وہ خود بخود نیچے چلے جاتے ہیں, خود بخود نیچے. آپ پی کے دیکھیں اتنے عجیب فائدے ہیں. میں نے کتنے گردوں کے لا علاج مریض اللہ کے نام کی برکت سے ٹھیک ہوتے دیکھے اس خربوزے سے. آج آپ کو میں صحت کا ایک راز بتاؤں, موسم کی سب سے سستی ترین سبزی اور سستا ترین پھل کھائیں کبھی بیمار نہیں ہوں گے. سستی ترین سبزی, سستی ترین سبزی اور سستا ترین پھل یہ کھائیں. سستا ہو بالکل, سستا سستا. ایک صاحب میرے پاس ہے, پیٹ بہت بڑا ہوا, او یہاں تک پیٹ پہنچا ہوا, مجھے کہنے لگے اس کا کوئی علاج ہے؟ میں نے کہا امرود اس کا علاج ہے, امرود وہ ہو جس کو گلا وہ پھینک دیں, کیڑا نہ ہو, صرف اتنا فرق ہے. یعنی اتنا نرم ہو کہ جس کو وہ کہیں کہ شاید یہ گلا ہوا ہے, وہ کھانے کے طور پہ کھائیں. آپ دن میں تین ٹائم کالی مرچ ڈال لیں, نمک ڈال دیں, کوئی حرج نہیں, کھانے کے طور پہ کھائیں اور جی بھر کے کھائیں. اتنا کھائیں, اتنا کھائیں کہ جی بھر کے کھائیں. ایک وقت میں پانچ کلو کھا جائیں, کیا حرج ہے؟ امرود मैंने कहा आपका पेट खत्म हो जाएगा। मुझे मेरे ख्याल में कुछ चंद हफ्तों के बाद कहने लगा मेरा 42 किलो वजन कम हो गया, 42 kg। अमरूद की वजह से मेरा वजन कम हो गया। खरबूजे के आप इस शेक के फायदे सुनिए, गौर से सुनिए। आज रूहानी जिस्मानी फिटनेस दोनों चल रही है, रूहानी फिटनेस भी और जिस्मानी फिटनेस की, कि मोमिन के पास पैकेज ही दो हैं, एक पैकेज नहीं है। काफिर के पास एक पैकेज है, वह है मरने के बाद का, मरने से पहले का, और मुसलमान के पास मरने से पहले का भी और मरने के बाद का भी। हमारे पास तो दो पैकेज हैं, और हमारे दिलों में गैर मुस्लिम के लिए भी खैर खाही हो कि अल्लाह इसको भी दो पैकेज देते हैं, ये कलमे के बगैर न मरे, हमारे दिल में तो इसके लिए भी खैर खाही हो। मैं सखर में था, अंदरून सिंध का सफर था, एक जगह जाते हुए मुझे दिन में एक दफा से वहां से गुजरा, कई दफा गुजरा, शमशान घाट, अब भी वहां हिंदू जलाते हैं। मैं अंदर गया, उन्होंने तराजू मुझे दिखाया, 10 मन लकड़ी लगती है एक बंदे के जलाने के लिए, ये लकड़ी पड़ी है। और कहते हैं बाज ऐसे होते हैं जो एक दिन में जल जाते हैं, और बाज की चमड़ी और उनका हड्डियां इतनी होती हैं कि 3-3 दिन उनको जलते लगता है। मैं यकीन जानिए, पत्थर की बनी है वो दीवार है, बहुत पुराना, 7 गौशाला है, 350 गाय हैं उसके अंदर, और 7 उसके शमशान घाट है जहां मैयतों को जलाते हैं, पूरे इर्द गिर्द के हिंदू वहां मैयतें लाते हैं। अब यकीन जानिए, मेरे दिल में नफरत पैदा नहीं हुई हिंदू के लिए, बल्कि एक एहसास पैदा हुआ, एक हमदर्दी पैदा हुई कि मौला इस दुनिया की आग में भी जलेंगे, वहां भी जलेंगे, तो अल्लाह यहां की आग से भी निकाल दे और वहां की आग से निकाल दे, तेरे लिए कौन सी देर है, एक पल में दिल की दुनिया बदल दे। या मुकल्लिबुल कुलूब, ऐ दिलों को फेरने वाले रब, सारी कायनात के दिल तेरी कुदरत की दो उंगलियों के दरमियान है, कुदरत की दो उंगलियों के दरमियान है, तू चाहे मिला दे, तू चाहे तोड़ दे, तू चाहे इनके अंदर हिदायत डाल दे, तू चाहे इनके दिलों से हिदायत को छीन ले। खरबूजे का ये शेख जिसके गुर्दे फेल हो चुके हों, जिसके गुर्दे फेल हो चुके हों, या जिसको बहुत ज्यादा कोलेस्ट्रॉल हो, यूरिक एसिड हो, यूरिया हो, उसका क्रिएटिनिन बढ़ा हुआ हो, अजीब चीज है ये गुर्दे का, गुर्दे बचाने हैं या गुर्दों को सेहतमंद करना है, ये अजीब चीज है। और इसके पीने वाला कभी भी 3 बीमारियों में इंशाल्लाह, अल्लाह तकदीर को तो गालिब होती है, मैं तकदीर का, लेकिन इसके पीने वाले 3 चीजों में कभी मुबतला नहीं होगा। एक गुर्दे का मरीज नहीं बनेगा, एक दिल का मरीज नहीं बनेगा, दिल का। गुर्दों के अस्पताल बढ़ रहे हैं, दिल के अस्पताल बढ़ रहे हैं, गुर्दों के डॉक्टर बढ़ रहे हैं और उसकी मशीनें बढ़ रही, और दिल के डॉक्टर मशीनें बढ़ रही। हमारी अपनी कोताही है, बादशाह का तो कोई कसूर नहीं है, हमारी अपनी कोताही है। हमने इन फितरी चीजों को छोड़ दिया, इन फितरी चीजों से मुंह मोड़ दिया। खरबूजा, मैंने आपको वाकया सही सुनाया था खरबूजे के छिलके वाला, जो एक बनियों को गुर्दे का दर्द पड़ा था, खरबूजे का छिलके ले आऊं, याद है, किसको याद है, हाथ खड़े करें, सुना देना चाहिए, बहुत सारों को तो 90% को तो पता ही नहीं है। एक हकीम साहब थे, हकीम साहब, उनका पूरा मैं वाक्य सुनाता हूं। वो झवाई टोले के थे, हमारे तिब में 2 टोले हैं, वो झवाई टोला था, तो वो एक एक चीज से, झवाई टोला है उसे कहते हैं इलाज बिल मुफरेदात, यानी एक दवा या 2 दवाओं से इलाज करना। पान खाते थे तो यहां तक सारा पान उनका कुर्ता भीगा हुआ होता था, जहां तक कुर्ता भीगा हुआ होता, और जहां जाते थे एक उंगली सिनाप्स देख के ऐसे देख के छोड़ देते थे। आगे एक बनिया था बड़ा मालदार, उन्होंने कहा हकीम साहब ऐसे ना दो तीन मिनट उनकी तसल्ली के लिए जरा नफ्स पे हाथ रख लीजिएगा, अमा हमें कोई खबर नहीं, हम तो देखेंगे बस यूं देखेंगे, हमें समझ आ जाती है, नब्बाज थे। खैर वहां जाके ऐसी नफ्स देखी और नफ्स देख के ऐसे घर में कहने लगे खरबूजे के छिलके मिल जाएंगे घर में? उन्हें कहा हाँ पड़े हैं, क्योंकि खरबूजे के छिलके घर की जो खानादार खवातीन है बासली का वो इसलिए संभाल के खुश करके रखती हैं, गोश्त जब कभी ना गलने के काबिल हो और बंदा अक गया हो थक गया हो कि गोश्त नहीं गलता, दो चार छिलके डाले यूं गोश्त गल गया, यूं गोश्त गल गया। अच्छा एक और टोटका भी गोश्त गलने का सुना दूं, बूढ़ी से बूढ़ी गाय हो, बूढ़ी से बूढ़ी कि उसका गोश्त ना गलता हो, या बूढ़ा बूढ़ा अगर हो ना ये मुर्गा उसका गोश्त भी नहीं गलता है, इतना सारा गुड़ डाल दे गोश्त गल जाता है। तो खुद सोचो खाने के बाद गुड़ गाने से क्या होता है फिर, अब समझ आई? जो खाने के बाद अगर थोड़ा सा गुड़ खा लें तो फिर पेट कैसे भर सकता है और जिस्म में गिजा कैसे हजम ना हो। अच्छा वो मुरमाने लगे कि आज मैं आपको टोट के बता रहा हूं, वो मुरमाने लगे कि छिलके हैं घर में? हाँ। उन्हें कहा इसको रगड़ के पिला दो। उसको रगड़वाया, अपनी निगरानी में बनवाया, पिलाया। उनको गुर्दे का दर्द था, पथरी थी और बेचारा लौटपोट रहा था, सुकून आ गया, नींद आ गई। पैसे तय किए उस दौर में, इतने 100 रुपए लूंगा। उन्होंने पहले पैसे दे दिए, थोड़े से आधे दे दिए, मसलन 1000 रुपए का अगर तय हुआ तो 500 दे दिए पहले। उन्हें कहा जी 500 मरीज के सेहत याब होने के बाद देंगे। अब मरीज तो घर के छिलकों से ठीक हुआ, उन्हें के 500 तो उन्हें के 500 किस चीज के? अच्छा चले गए। अब कुदरत खुदा की कुछ अरसे के बाद फिर दर्द हुआ, उन्हें कहा वो छिलके उठाओ। अब वो छिलके उठाए ठीक ना हुआ मरीज, वो हकीम को बुलाओ। उन्हें कहा नहीं मैं बकाया भी लूंगा या भी लूंगा, उन्हें कहा देंगे मरीज को ठीक कर दे। फिर घर में जाके कई छिलके हैं, उन्होंने फौरन कहा, उन्हें कहा हमने छिलके दे दिए, उन्हें कहा ले आओ। अब छिलके को घोट के कपड़े से छान के फिर पिलाया, मरीज फिर ठीक। ये क्या? उसने कहा भी पहले मौसम गर्मी का था, मैंने ठंडे पानी में पिलाया था, अब मौसम सर्दी का है, गर्म पानी में पिलाया, यही मेरा फन है, जल्दी कर पैसे निकाल। यही मेरा फन है, जल्दी कर पैसे निकाल, बकाया भी निकाल यह भी निकाल। अब छिलकों पे जो झटका लगा था, समझ आई है? जो छिलकों पे झटका लगा था, अब समझ आई कि छिलके हैं क्या? हमारे एक प्रोफेसर थे, उन्होंने स्कॉटलैंड से किन्नू के छिलके पे पीएचडी की थी, किन्नू के छिलके पे पीएचडी की थी, किन्नू के छिलके। हमारा जो खरबूजे का छिलका है ना, खरबूजे का छिलका, खरबूजे का छिलका, कभी खरबूजे के छिलके पे, खरबूजे के छिलके पे सांप नहीं डसेगा। खरबूजे के छिलके के छिलके पे अगर सांप अपनी पिचकारी जहर की मारता है तो वापस उसी पे जाकर लगती है और सांप अंधा हो जाता है। खरबूजे का छिलका जहरों का इलाज है, वो कॉलरे के नाम पे, हैजे के नाम पे हो, वो फूड पॉइजन के नाम पे जहर हो, वो खाना अंदर जाके जहर बन जाता हो, वो खाना हजम ना होता हो, वो खट्टी डिकारें आती हो, वो खाना गैर हजम निकल जाता हो, वो खाना पेट को बढ़ा जाता हो, वो खाना जहर बनाता हो कोलेस्ट्रॉल के नाम पे, वो खाना जहर बनाता हो यूरिया के नाम पे, वो खाना जहर बनाता हो यूरिक एसिड के नाम पे, वो खाना जहर बनाता हो क्रिएटिनिन के नाम पे, वो खाना जहर बनाता हो ब्लड प्रेशर के नाम पे। सांप का जहर इस वजह से नहीं होता, मुलठी वाहिद चीज है जिसको सांप चूसता है। हाँ, और सौंफ वाहिद चीज है, इसके पौधे के ऊपर शबनम पे आके सांप अपनी आंखें मलता है तो आंखों से अंधे से ठीक हो जाता है। सौंफ के पौधे पे आके जो शबनम पड़ती है ड्यू ड्रॉप्स, उस पे आके सांप अपनी आंखें मलता है तो अंधों से ठीक हो जाता है। अब भी जहां सौंफ हो और सौंफ के पौधे के ऊपर शबनम हो, उसको अगर आंखों में डाला जाए तो नजर तेज भी होती है, ऐनक भी उतर जाती है। तो ये तो खरबूजे के छिलके का हाल है। अब अंदर चलें, उसके बीजों का हाल पूछें, उसके बीजों का हाल पूछें। और बीजों के दरमियान जो आंतें होती है ना, आंतें आंतें, ओहो हो हो। चलो जी, मैं आपको आंतों से हुस्न जमाल की एक करीम बताता हूं। ओहो हो। मेरे पास एक साहब आए, कहने लगे बेटी का रिश्ता नहीं होता, कबूल सूरत है, लव समझ गए, जो आता है चला जाता है। कहने लगे नए नक्श भी ठीक है लेकिन रंगत कुछ मेरे वाले साहब पे गई है। तो मैंने कहा कोई मसला ही नहीं, इंशाल्लाह कबूल सूरत क्या खुद कबूल हो जाएगी। मैंने कहा ऐसा करो, खरबूजे की अभी मौसम आ रही है, खरबूजे की जो आंते हैं ना वो उसे कहो कि चेहरे पे मले, ऐसे मलते रहे फीशल मरती रहे, मलते 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 हल्के हल्के हाथों से पूरे चेहरे पे मलते रहे, आंख के अंदर चली जाए तो कोई बात नहीं, मुंह में चली जाए कोई बात नहीं, ऐसे चेहरे पे मल के ना थप दे सारा, ऐसे थप के चार पांच घंटे थपे, अगर मल के सो जाए तो अच्छी बात है। मैंने कहा सिर्फ 11 दिन कर ले और 11 दिन के बाद उसको कहे शीशे के सामने जा, 11 दिन पहले वाला फोटो दिखा, 11 दिन के बाद वाला फोटो दिखा। हाँ। मैंने कराची में एक बोर्ड देखा, एक घी का था, कहने लगे जब ये घी में तू हंडिया पकाएगी ना, पड़ोसन भी झांक झांक के देखी थी, एक माई थी यूं झांक के देख रही थी। अभी मैं कराची के सफर में था, ये पता नहीं हैदराबाद में देखा कहां देखा, वो एक घी है, घी का डब्बा बना हुआ है, उसमें हंडिया में से ऐसी निकल रही है और एक पड़ोसन है यूं माई झांक के देख रही, कहने लगी इतनी खुशबू आएगी तेरे खाने से कि पड़ोसन भी तुझे झांक झांक के देखेगी। मैंने कहा ये आंते इसके ऊपर मल, देख तो सही कबूल सूरत कबूल कैसे होती है। अब आप खुद सोचें, थोड़े ही अरसा उसने इस्तेमाल किया, चंद हफ्ते, चंद हफ्तों के इस्तेमाल से कबूल सूरत का रिश्ता ऐसा कि उन्होंने कहा जी हमें दे दे हमें दे दे। उन्होंने कहा हत्ता के एक रिश्तेदारों ने कहा, उन्होंने कहा इन्होंने बेटी की प्लास्टिक सर्जरी करवाई है पैसे लगा के, और ये प्लास्टिक सर्जरी इसी आंतों से हुई है, और अगर यही आंते अंदर चली जाए शेक हो जाए बीज समेत, इसके अनोखे फायदे हैं। मैं आपको साइंस के हवाले से एक छोटा सा पॉइंट बताता हूं, गौर से समझिएगा जरा। साइंस कहती है कि जो इसका गोदा है, उसे मैं गोदा कह रहा हूं, आंते गोदा, जो इसका गोदा है वो हमारे जिस्म के एक एक चीज है, हमारी मेलानिन एक चीज है, मेलानिन ये स्किन के साथ इसका ताल्लुक है। ये अगर खत्म हो जाए इंसान को बर्स हो जाती है, ये कम हो जाए झुर्रियां पड़ जाती हैं, यही ज्यादा हो जाए काला हो जाता है बंदा। ये जैसे खवातीन में हार्मोन्स होते हैं बैलेंस अनबैलेंस, ठीक है, हमारे हार्मोन्स हैं यहां हमारी गर्दन के साथ, यहां के हार्मोन्स होते हैं, बात लंबी हो जाएगी, हमारे एक हार्मोन है उसका इलाज सिर्फ और सिर्फ गोदे के साथ है। अगर ये जिस्म में जाएगा तो वो हार्मोन्स हमारे बिल्कुल बैलेंस रहेंगे, बैलेंस रहेंगे। मुझे याद है मेरे वालिद साहब रहमतुल्लाह अलैह के यहां एक शख्स आता था दिहाती, वो फरमाते थे खरबूजा देता था और मांगता था, कहता था खरबूजा मैंने छुरी से नहीं काटना, मुक्का मारता था उसके ऊपर, मुक्का मार के हल्का सा उसको चीरता था, बीज छिलकों समेत खा जाता था, मुझे हैरत होती थी। और वो टोबा था, टोबा वालिद साहब रहमतुल्लाह अलैह के खू होते थे, खू कुएं जिनपे जो है वो बैल होते थे, ट्यूबवेल तो बाद में लगाया, वो क्या करता था सख्त सर्दी में एक ऊंट की, ऊंट के बालों से बना हुआ कंबल होता था, वो अपने जिस्म पे सी के
पानी के नीचे चला जाता था कुएं में, उसका सांस का स्टेमिना बहुत था, और नीचे से फिर एक बड़ी सी कस्सी होती थी, उससे मिट्टी खींच के लाता था, फिर पानी की सतह ऊपर हो जाती थी। ये जो पानी के रास्ते होते हैं ना कुएं में, जहां से पानी आता है वहां बाज़ोकात मिट्टी जम जाती है ऊपर से गिरते गिरते गिरते, वो टोबा होता था। टोबा सख्त सर्दी में कंबल उसको बना हुआ, उसको सी के अंदर चला जाता था। आधा आधा घंटा मैंने खुद देखा, नीचे से वो कस्सियां भेजता था, रस्सा हिलाता था, ऊपर से वो खींचते थे फिरकी के जरिए, मिट्टी निकाल के फिर नीचे होते थे, फिर वो आखिर ऊपर आके सांस लेके चला जाता था। उसकी गिजा में ये खरबूजा मैंने देखा, छिलके समेत और आंतों आंत, मैं आंते ही कहूं क्या कहूं, गोता ही कह दूं, आंते समेत, कोई ट्यूनिंग सर्विस नहीं, बड़े खूबसूरत अंदाज से छिलका उतारा जा रहा, काशे बनाई जा रही। अब तो हम मुकद्दर से खरबूजे को सूंघते ही नहीं, लेकिन इंशाल्लाह आज से बड़ा पिकेगा, उम्मीद तो है। एक हमदर्द का सुरमा कौन सा, बिंगर, याद रखिएगा। हमदर्द ने मुझे ठेका नहीं दिया हुआ कोई, जिसकी अपनी दवाई की कंपनी हो वो किसी और की कंपनी का नाम नहीं लेता, ये तिजारत के उसूल के खिलाफ है। वैसे है, सच है, उसके यहां दूसरा इश्तिहार नहीं चलता, अपना ही इश्तिहार चलता है, लेकिन तिजारत नहीं, हमें तो अल्लाह की मखलूक को नफा देना है, चाहे वह जहां से मिले, अल्लाह की मखलूक को नफा देना है। खरबूजे का अंदर का छिलका सिर्फ उस हमारे हार्मोन्स को बैलेंस करता है, किस हार्मोन्स को, मोटे लफ्जों में कहूं, जो वक्त से पहले हमें बूढ़ा होने से बचाता है, जो वक्त से पहले झुर्रियों से बचाता है, जो वक्त से पहले कमजोरी और निकाहत से बचाता है। खरबूजे का अंदर का गूदा उस हार्मोन्स को एक्टिव रखता है और हमें उन बीमारियों से बचाता है, जिससे पहले हमारी स्किन की चमक खत्म हो जाए, हमारी स्किन में झुर्रियां पड़ जाए, वक्त से पहले बुढ़ापा हो जाए, या वक्त से पहले बाल सफेद हो जाए, हमारी फिटनेस खत्म हो। ये अंदर का गूदा जो आते हैं, इस मसले का हल है। अब मुझे बताएं, अगर छिलका खरबूजा उसकी आते उसके बीज समेत शेक बनाएंगे, फायदा होगा या नहीं होगा? और इसमें मीठा डाल लें, इसमें दूध डाल लें, इसमें आप शहद डाल लें, इसमें जो चीज डाल लें जायके के लिए, इसको पिए, इसको पिए। गुर्दे का इलाज है, दिल का इलाज है, जिगर और मेदे का इलाज है, और ये जिसके जोड़ बंधे हुए हो और हिल ना सकता हो, बर्फ न डाले, ठंडा ज्यादा न करे, वो पिए, अजीब इसकी तासीर है। हर वो फल जो लेटा हुआ होगा उसकी तासीर और होगी, हर वो फल जो शाख से लटका हुआ होगा उसकी तासीर और होगी। आम लटका हुआ होता है, स्ट्रॉबेरी लेटी हुई होती है, है, और आम और खजूर लटकी हुई होती है, बिल्कुल आम की तरह से, उसकी तासीर और होती है। अल्लाह का निजाम है, अनोखा निजाम है। हर खाल में बैठने से तासीर और होती है, जो बंदा भेड़ की खाल में बैठेगा उसकी तासीर और होगी, जो हिरन की खाल में बैठेगा उसकी तासीर और होगी, जो गाय की खाल में बैठेगा उसकी तासीर और होगी, जो गाय के साथ रहेगा उसका मिजाज और होगा, जो खोते और गधे के साथ रहेगा उसका मिजाज और होगा, जो ऊंट के साथ रहेगा और जो भेड़ बकरियों के साथ रहेगा उसकी तबीयत और मिजाज और होगा। याद रखिएगा, हमारे खरबूजा हमारी गिजाओं को, और सस्ता फल है, है सस्ता है, यानी हम इसको सूंघते ही नहीं, देखते ही नहीं। या तो मुझे सब्जी मंडी वालों ने कहा ये खरबूजे हमारे यहां बिछवा दे, हम दर्द ने कहा हमारा सुरमा बिछवा दे, और गुड़ वालों ने कहा ब्राउन शक्कर के नाम पे हमारा गुड़ बिकवा दे, खजूर वालों ने कहा कोई शेक बनवा के खजूर बिकवा दे, या तो ये चीजें मेरे पास हो फिर तक कहें कि मैं अभी मेरी नीचे खरबूजे की सेल लगी हुई है खजूर बिकेगी, है ही नहीं मेरे पास तो ये चीजें, ना मैं इन चीजों का ताजर हूं, ना मैं इन चीजों का ताजर। एक छोटा सा वाक्य सुनाता हूं, खरबूजा होता है चिश्तियां का खरबूजा मशहूर है हमारे मुल्क में, चिश्तियां ये पट्टी बहावलपुर की जो पट्टी है ना,
इसका खरबूजा मशहूर है, मशहूर है। एक मेरे पास मरीज आया, देहाती किसान था। उसने कहा कि ये जो गीदड़ है, आपको पता है गीदड़ खरबूजा खाता है नहीं खाता, किसी को पता है? इन्होंने एक ईडियम मुहावरा कहा है। किसकी? कहते कचरिया की राखी गीटर बिथाता। कचरिया यानी खरबूजे वगैरह, खरबूजे जो छोटे होते हैं उन्हें कचरिया कहते हैं। वो कहने लगा कि हुआ ये, मैंने मुझे एक वाक्य सुना है बड़ा अजीब और गरीब, आपको सुनाऊं। वो उस देहाती था, वो अपने किसी रूहानी इलाज के लिए आया था, बड़ी पुरानी बात है। बातों बातों में मुझे कहने लगा, मैंने एक खरबूजे एक एक गीदड़ का एक मंजर देखा और अजीब मंजर देखा गीदड़ का। मैंने कहा क्या देखा आपने? कहने लगा कि मैंने ये मंजर देखा कि गीदड़ बिल्कुल कमजोर था, कुछ गीदड़ों के सहारे ऐसे 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 डोल रहा था, और रात को मेरी ड्यूटी थी कि मेरे पास वो ठाका होता था, वो एक बरूद होता है, यूं ठाका ठा करते हैं, थोड़ी देर के लिए अमन हो जाता है, ठाका था। और कहा कि जगह जगह हमने कमीजें भी टांगी हुई थी, वो कमीज टांग देते हैं इंसानों की, बंदा समझता है जोर से वो गीदड़ के बंदा खड़ा हुआ है। सारे थे, गीदड़ बड़ा समझदार होता है। वो कहने लगे सहारे से ना गीदड़ आया, उसने आके चेक किया, जो पका हुआ खरबूजा था उसको खाना शुरू कर दिया। मैं हैरान, फिर चला गया। दूसरे दिन वही गीदड़ आया सहारे से, कहने लगा मैंने 6 दिन देखा वो सहारे से, 7वें दिन बिल्कुल एक्टिव, चुस्त, लाजवाब और जबरदस्त। लेकिन वो खरबूजा वो खाता था जो बेहतरीन पका हुआ। एक चीज मैंने नोट की, वो खरबूजे के साथ जो उसका रस था ना, उसको जबान से चाटता था, उसकी आंतें सारी खा जाता था। किसी ने पूछा शेर की सबसे मरगूब गिजा क्या है? बताऊं? आप कहेंगे कलेजी ना। शेर सबसे पहले उबलता हुआ खून चाटेगा, उबलता हुआ ताजा फ्रेश, उसके बाद और कुछ नहीं खाएगा। जो बूढ़ा शेर समझदार शेर है, वो सबसे पहले उसकी ओजड़ी निकाल के उसको छटके देगा और उसकी ओजड़ी खाएगा। जो उसने कहा कि उसने उसके अंदर की जो आंतें हैं वो सारी खाई और चाटी, कहा कि मैंने तजर्बा कर लिया कि इस खरबूजे में कोई ताकत का नुस्खा है। कहा कि मैंने बताना शुरू कर दिया, जो कमजोर थे गीदड़ की तरह बेचारे ऐसे यूं यूं होते हैं, मैं दीवारे खस्तगी हूं, मुझे हाथ मत लगा, मैं दीवारे खस्तगी हूं, मुझे हाथ मत लगा, मैं गिर पड़ूंगी तुझे आसरा समझ के। वो कहने, मैंने उनको खरबूजा बताना शुरू कर दिया। जिसने खरबूजे को आंतों छिलकों समेत खाया वो ठीक ठाक हो गया और सेहतमंद हो गया। अब आंतों और छिलके समेत भी खाएं। मैंने अपने वालिद साहब रहमतुल्लाह के कूज खूने जो हैं उनको साफ करता था, टोबे का वाक्य सुनाया, बाबा चिश्ते वाले का वाक्य सुनाया, और आपको खरबूजे का शेक भी बताया। सेहतमंद रहने के लिए भी ये जरूरी है, जरूरी नहीं कि आप बीमार हैं तो इसको इस्तेमाल करें, सेहतमंद रहने के लिए बहुत लाजवाब चीज है और कमाल चीज है। अब एक आखिरी रूहानी टोटका है, गौर से सुनिएगा। जिस दिन ये हदीस आई, ये वही आई कि अजान के बाद दुआ कबूल होती है, एक बुढ़िया कहने लगी मैं बांगे बिलाल को जाके सुनूं तो सही, आज क्या दुआ मांगता है। ये वाक्य गौर से सुनने का है। जब मुसलमानों में मेरे आका का यह फरमान आम हुआ सरवरे कौनैन सल्लल्लाहु तआला अलैहि वसल्लम का, क्या कि अजान के बाद दुआ कबूल होती है, अजान के बाद दुआ कबूल होती है, यह फरमान आम हुआ, बुढ़िया उसने जाके सोचा कि हजरत बिलाल रजी अल्लाह तआला अन्हु, मैं देखूं तो सही क्या मांगते हैं अजान में, यानी अजान के बाद क्या दुआ मांगते हैं हजरत बिलाल रजी अल्लाह तआला। उसने कान लगा के सुना तो एक दुआ मांगी, बड़ी अजीब और गरीब अजीब दुआ मांगी, अल्लाह मक्का के जितने भी मुशरिक और काफिर हैं सबको माफ कर दे और सबको हिदायत दे दे, अल्लाह सबकी मगफरत कर दे। जिन्होंने पत्थरों पे घसीटा, जिन्होंने अंगारों पे घसीटा और उनके लहू और चर्बी से, उनकी लहू और चर्बी से अंगारे बुझ जाते थे और पत्थर ठंडे हो जाते थे, इकरमा अबू जहल के बेटे मारते मारते थक जाते थे, मारते मारते थक जाते थे, उनको सबसे पहले जो दुआ उनके दिल पे उनके लहू पे आई वो ये आई कि अल्लाह मक्का के जितने भी मुशरिक हैं और काफिर हैं सबको क्या दे दे, क्या दे दे, अल्लाह सबको हिदायत दे दे। मक्का के जितने भी मुशरिक और काफिर हैं अल्लाह सबको हिदायत दे दे। तो सुने मेरी बात गौर से, जब भी अजान हो जो बंदा दुआ मांगेगा अल्लाह उम्मत के जितने भी, अल्लाह उम्मत के जितने भी मुशरिक और काफिर हैं सबको हिदायत दे दे और ईमान दे दे। जिस तरह अल्लाह ने बिलाल को सदाबहार रखा है, अबू जहल की नस्लों को मिटा दिया है, ऐसे ही अल्लाह उसको भी सदाबहार रखेगा हजरत बिलाल रजी अल्लाह ताला अन्हु की तरह। जो उम्मत के काफिरों को, आज के काफिरों को और आज की उम्मत के मुशरिकों के लिए ईमान मांगेगा, हिदायत मांगेगा, दूसरे लफ्जों में सलामती मांगेगा और खैरियत और आफियत मांगेगा, तीसरे लफ्जों में उनके लिए रवादारी और मोहब्बत के जज्बे रखेगा, अल्लाह उसकी नस्लों को हजरत बिलाल जैसी नेमतें अता फरमाएगा। और हजरत बिलाल को क्या नेमतें मिली, उनका नाम जिंदा है, आज भी बिलाल बैठे हैं इस महफिल में। कितने बिलाल बैठे हैं, हाथ खड़े करें, ये बिलाल है, वो बिलाल है, और ये बिलाल है, वो बिलाल है, इस महफिल में अब भी बिलाल बैठे हैं, पूरे वर्ल्ड में बिलाल हैं। क़यामत तक बिलाल रहेंगे जिंदा या नहीं रहेंगे, अल्लाह बिलाल जैसे रजी अल्लाह तआला अन्हु को जिंदा रखा है, ताबिंदा रखा है, रोशन रखा है, ऐसे अल्लाह इसको इसकी नस्लों को जिंदा ताबिंदा और रोशन रखेंगे। ये आज की रूहानी और जिस्मानी फिटनेस के राज मैंने आपकी खिदमत में अर्ज की है, रूहानी और जिस्मानी फिटनेस के राज अर्ज की है। अब एक खास घड़ी है, बड़ी कीमती घड़ी है, कबूलियत की घड़ी है, वो जिक्र खास की घड़ी है, वो दुआ की घड़ी है, वो अल्लाह से गिड़गिड़ाने की घड़ी है, वो जम के बैठ के अल्लाह से मांगने की घड़ी है। यूं समझिए, दूसरे लफ्जों में मधानी चलती रही चलती रही, अब मक्खत निकलने का वक्त है, अब ये घड़ी है, इस पे आप तवज्जो फरमाएं। और ये इससे पहले ऐलानात हैं और बहुत अहम ऐलानात हैं जिसमें मुझे आपकी तवज्जो चाहिए, बहुत अहम ऐलानात हैं जिसमें आपकी तवज्जो चाहिए। पहला ऐलान ये है, इंशाल्लाह कराची में दर्श 15 अक्टूबर बरोज एतवार दोपहर 1 बजे साइमन टावर में जंग प्रेस के साथ होगा इंशाल्लाह। खवातीन के लिए अलहदा पर्दे का इंतजाम 15 अक्टूबर बरोज एतवार, और हमारा रूहानी इज्तिमा नवंबर में इंशाल्लाह है। इसके लिए अभी से मांगना, अल्लाह से गिड़गिड़ाना, अभी से इसका इंतजाम सोचना, इसका शुरू कर दें इंशाल्लाह 23 नवंबर की शाम जुमेरात की असर के वक्त, और 24, 25 और 26 इतवार को दुआ होगी यहाँ इंशाल्लाह लाहौर शेखपुरा रोड पे, वहाँ जगह है, उसमें इंशाल्लाह आप हजरात वहाँ हर किस्म का पर्दे का इंतजाम सारा निजाम अभी से अल्लाह से मांगना शुरू कर दें। और इज्तिमा में कैंटीन और स्टॉल लगाने वाले हजरात, ख्वाहिशमंद हजरात अभी से अपकरी के दफ्तर से रुजू करें। इसमें आजम का जो दम है इंशाल्लाह 30 अप्रैल बरोज एतवार सुबह 7 से 8 बजे होगा। इसमें आजम का दम जिसमें इजाजत आम है 30 अप्रैल बरोज एतवार सुबह 7 से 8 बजे के बाद ना आए, सुबह 7 से 8 बजे के बाद। खवातीन हर हाल में हर हालत में दम में शामिल हो सकती हैं, और खवातीन और मर्द हजरात हर माह इसमें आजम के इस रूहानी दम में हर दफा शरीक हो सकते हैं। और उसी दिन इंशाल्लाह 30 अप्रैल बरोज एतवार हल्का कशफुल महजूब और मुराकबा होगा इंशाल्लाह। हमारा 2 जुलाई बरोज एतवार अहमदपुर शर्किया में दर्श भी होगा, اور اسم اعظم کا ایک خاص الخاص دم کیا ہوا دھاگا اور تعویز بھی وہاں فری تقسیم ہوگا. ایک اعلان ہے، جن حضرات کو اپری کی پوسٹیں نہیں ملتی وہ ہمارے فیس بک پیج پر جا کر سیٹنگ کا طریقہ دیکھ لیں، فیس بک پیج پر جا کر سیٹنگ کا طریقہ دیکھ لیں. ہمارے کچھ اعلانات ہیں، حامیم لایون سارون 313 مار، مجھے اشد ضرورت ہے اس کی، میری نسلوں کو اشد ضرورت ہے، میرے ساتھیوں کو، اس سارے نظام کو، چاہے وہ رسالے کا نظام ہے، درود محل، تسبیح خانہ، روحانی منزل، جتنا بھی جہاں جہاں نظام ہے، اس کو اشد ضرورت ہے. آپ کے 313 بار حامیم لایون سارون کے پڑھنے کی صبح شام سارے نظام کی حفاظت، کفایت، کفالت میرا، میری نسلوں اور میرے ساتھیوں کا ضرور فرمایا کریں، ضرور کیا کریں. اور اس کے ساتھ یا حفیظ و یا سلام 11 بار یا ایک تسبیح بھی اسی چیز کے لیے ضرور پڑھا کیجئے. نیٹ پہ اور تسبیح خانے میں یا موتی مسجد میں بعض خواتین اور مرد حضرات مجھ سے عجیب و غریب رابطے اور ناطے جوڑ کے بہت عجیب باتیں پھیلاتے ہیں، اس سے نہ کوئی رابطہ ہے نہ واسطہ ہے، ایسی چیزوں کی اصلاح بھی کریں، اطلاع بھی کریں. درود محل، روحانی منزل، تسبیح خانہ، حجویری محل اور دار توبہ کو اعمال کے نفل، روزے اور اپنی دعاؤں کی اشد ضرورت ہے. اللہ ہماری ضرورتوں کو غیب سے پورا فرمائے. اپنے طبی روحانی تجربات اور مشاہدات خواتین ضرور لکھیں، مرد حضرات ضرور لکھیں، فیس بک، نیٹ، ای میل پر. اور اگلا اعلان ہے، جس کو ملا خدمت اور عبادت سے ملا، جس کو ملا خدمت اور عبادت سے ملا، اس کے لیے تسبیح خانے میں چند دن، چند ہفتے، چند مہینے گزاریں. ریٹائرڈ افراد اپنی زندگیاں وقف کریں اور بوڑھے حضرات، یہاں پر خدمت کے لیے گفٹ، ہدیہ، بخشش ہرگز نہیں، اور آپس میں رشتے ناطے معاملات اپنی ثوابدید، اپنی ذمہ داری پر کریں. کسی کو اپنا پتہ اور موبائل نمبر نہ دیں. ذکر خاص کا کارڈ یہ تسبیح خانے کی امانت ہے، کہیں ایسا نہ ہو غلطی سے ساتھ لے جائیں اور خیانت نہ ہو جائے. اور شجرہ طیبہ، منتخب احادیث، آداب معرفت، یہ کتابیں ہر گھر کی ضرورت ہیں. اور لٹریچر اور کھانا تسبیح خانے میں تقسیم نہ کریں. روزانہ اپنے گھر میں بیٹھے فری روحانی ٹوٹکے اور میسج حاصل کرنے کے لیے اپنے موبائل پر فالو اپکری کا میسج لگائیں 40404 کا. جس میسج کے سامنے اپکری نہ آئے وہ میسج ہمارا نہیں ہوگا. وضو کے لیے اپنے ہی جوتے استعمال کریں. ابھی مجمع نماز کے بعد جو ہے اٹھے گا، تو اپنی جیبوں اور جوتوں کی حفاظت کریں، کوئی ہماری غفلت سے گناہگار نہ ہو جائے، جیتوں اور موبائلوں کی بھی. گاڑیوں، موٹر سائیکل کی پارکنگ میں تعاون کریں، یہ رقم ادارے کو نہیں جاتی، راستے کشادہ رکھیں، مسلم غیر مسلم ہمارے ہاں رہتے ہیں. فیس بک پر اعمال مت بتائیں، بلکہ اعمال شفا کے پیج کی طرف متوجہ کرائیں. مانگنے والی مرد عورتوں کی حوصلہ افزائی نہ کریں. گلی میں، گھروں میں، سامنے جگہ جگہ کھڑے نہ ہوں، لوگوں کے راستے بند نہ ہوں، خواتین مرد آپس میں اکٹھے جگہ جگہ کھڑے نہ ہوں. رسالے اور درس کو مختلف زبانوں کی، دنیا کی مختلف زبانوں میں ترجمے کے لیے مخلصین حضرات متوجہ ہوں. ابھی انشاءاللہ لنگر ہوگا، سادہ لنگر ہوگا، اس میں سارے شامل ہوں. بعض حضرات لنگر میں فوراً شامل نہیں ہوتے، تشریف لے جاتے ہیں، بعد میں لنگر سمیٹ دیا جاتا ہے، انہیں تکلیف ہوتی ہے. اور آخری اعلان ہے، دل کی دنیا، روح کی دنیا بدلنے کے لیے کشف المحجوب کے حلقے کے درس مسلسل سنیں. اللہ پاک ہماری حاضری کو قبول فرمائے، بیٹھنے کو قبول فرمائے، ہمارے لہجوں، لفظوں اور نیتوں کی کھوٹ اور غلطیوں کو معاف فرمائے. ابھی یہ انشاءاللہ کارڈ تقسیم کر دیں، اپنا کارڈ رکھتے جائیں، دوسروں کو فوراً پھیلاتے جائیں. خاص دعا کا وقت ہے، قبولیت کا وقت ہے، گڑ گڑانے کا وقت ہے، اللہ سے مانگنے کا وقت ہے. یہ ذکر خاص ایک خاص دعا ہے، اس سارا اس میں اسم اعظم لکھا ہوا ہے. اس کے لیے آپ حضرات سے درخواست ہے کہ آپ حضرات، بہت توجہ کا وقت ہے اور بہت قبولیت کا وقت ہے اور حاضری کا وقت ہے اور حضوری کا وقت ہے. اللہ قبول فرمائے. سبحان اللہ و بحمدہ، یا ذل
جلال والاکرام، یا ذل جلال والاکرام. اللہ پوری انسانیت کو خیر دے دے، عافیت دے دے اور برکت دے دے، انسانیت کے مسائل حل کر دے، مشکلیں دور کر دے، پریشانیاں دور کر دے، दुखों की राहें बदल दे, दुखों के रास्ते बदल दे, उनकी जगह खैर दे दे, आफियत दे दे, सेहत दे दे, बरकत दे दे। मौला दिल की दुनिया बदल दे, मन की दुनिया बदल दे, जज्बों की दुनिया बदल दे, हमारे अंदर के हालात बदल दे, खैरों को मुकद्दर कर दे, राहों को मुकद्दर कर दे, बरकतें और ज्यादा अता कर दे। या अल्लाह, जो उठे हाथ हैं इनको खाली न भेज, अपनी रहमत से भर दे, अपने फजल से भर दे और अपने करम से भर दे। तेरे खजाने में मौला किसी चीज की कमी नहीं, गैब से हमारी जरूरतों को पूरा फरमा, गैब से हमारी जरूरतों को पूरा फरमा, हमारी परेशानियां दूर फरमा, हमारी मुश्किलें हल फरमा, जिल्लत की राहों से निकाल दे, इल्लत की राहों से निकाल दे, किल्लत की राहों से निकाल दे। अल्लाह सारे नक्शे बदल दे, हिदायत दे दे, हिदायत की हवाएं चला दे, ईमान दे दे, इखलास दे दे, बरकत और आफियत दे दे, हमारी सारी जरूरतों को गैब से पूरा फरमा, हमारी सारी मुश्किलें हल फरमा, परेशानियां दूर फरमा। मौला बिन मांगे अता फरमा, बिन मांगे अता फरमा, बिन मांगे अता फरमा। जितने भी आमीन कहने वाले सबकी आमीन कबूल फरमा, जितने भी आमीन कहने वाले सबकी आमीन पे कबूलियत की मोहर अता फरमा, कबूलियत की मोहर अता फरमा। जिल्लत के सारे दरवाजे बंद कर दे, आफियत अता फरमा, पूरी उम्मत को अता फरमा, सारी इंसानियत को अता फरमा। बरकत की हवाएं चला दे, बरकत के दरवाजे खोल दे। ए मेरा अल्लाह, बीमारों को शिफा दे दे, कर्जदारों के कर्जे दूर कर दे। ए मौला, जो आजिज है उनकी आजिजी दूर फरमा, जो परेशान है उनकी परेशानी दूर फरमा। अल्लाह खुशहालियां अता फरमा, तंग दस्तियों से मौला दूर कर दे, जिनके कारोबारी मसाइल हल फरमा, रिस्क के मसाइल हल फरमा और परेशानियां दूर फरमा। अदा हमारे उठे हुए हाथों को कबूल फरमा, बेटादों को औलाद दे दे मौला, बेटादों को औलाद दे दे, बेटे दे दे, ईमान वाले, सलाहितों वाले, सलाहियत वाले, काबिलियत वाले और कबूलियत वाले। अदा नस्लों में बरकत दे दे, नस्लों में खैरें दे दे, नस्लों में आफियतें दे दे। हमारी जरूरतों को गैब से पूरा फरमा, कचरी खाने की जरूरतों को गैब से पूरा फरमा। मौला दर दर का भिखारी न बना, दर दर का मोहताज न बना, दर दर का मंगता न बना, अपने दर का मंगता बना, अपने दर का भिखारी बना, अपने दर का मोहताज बना। जब जहाँ से भी बहने आई है, भाई आए हैं, इनकी जरूरतों को पूरा फरमा। अब इनको कहीं खाली न भेज, इनको खाली न भेज, अपने गैब के खजाने से इनकी जरूरतें पूरी फरमा। इनके दर भर दे, इनके घर भर दे, इनके अल्लाह दुकानों और जमीनों में, इनकी सनतों और तिजारतों में बरकतें दे दे। अल्लाह इस मुल्क की सरहदों की हिफाजत फरमा, कचहरियों की ईमान ऐबानों की हिफाजत फरमा, छावनियों की बाजारों की हिफाजत फरमा, बादशाहों की, वजीरों की, फकीरों की, मुशीरों की हिफाजत फरमा, अमीरों की, गरीबों की हिफाजत फरमा, किफायत फरमा, किफाजत फरमा। अगर हमारे वतन की सनत और तिजारत की हिफाजत फरमा, एटमी निजाम की हिफाजत फरमा, या अल्लाह हर फर्द की हिफाजत फरमा और बरकत अता फरमा। इस वतन को किसी का मोहताज न बना, अल्लाह इतना अता फरमा के दूसरों को दे मौला। अल्लाह हमारे ऊपर खैर के साए बाकी रख, खैर के साए बाकी रख और खैर को मुतवज्जे फरमा। अल्लाह हमारे दिलों के अंदर लोगों के लिए खैर खाही का जज्बा दे, रहम दिली का जज्बा दे, अल्लाह रवादारी का जज्बा दे, एक दूसरे को बर्दाश्त करने का मिजाज हमारे अंदर अता फरमा। अल्लाह आदम बर्दाश्त के मिजाज को खत्म फरमा। अल्लाह हमारे दिलों को जोड़ दे, तमारे दिलों को जोड़ दे, आपस के तोड़ से बचा दे, आपस के तोड़ से बचा दे। अल्लाह हमारे रंग और नस्ल और फिरकों के तोड़ से बचा दे, हमारे दिलों को जोड़ दे, सारी इंसानियत को जोड़ दे, सारी उम्मत को जोड़ दे। अल्लाह जो अपनी जरूरतें मांगी पूरी फरमा, जो नहीं मांगी पूरी फरमा, हमारी नस्लों की जरूरतें पूरी फरमा, हमारी सारी जरूरतें पूरी फरमा। बिन मांगे अता फरमा, बिन मांगे अता फरमा, बिन मांगे अता फरमा। वसल्लल्लाहु अला नबी अल करीम وعلی وصحبه واہل بیتہ واطرفہ اجمعین امین برحمتک یا ارحم الراحمین. جی بتائیے, کون بتائے, کون بتائے گا کس کو کیا فائدہ ملا, نفع ملا؟ ہاں جی آپ بتائیں گے, اور کون بتائے گا؟ آپ بتائیں گے, اور اتنا آپ بتائیں گے, ان کو مائک دیں. جی بتائیں. کیا فائدہ ملا, نفع ملا کسی عمل سے, کسی ٹوٹکے؟
السلام علیکم. حضرت مجھے تو بہت سارے اعمال ہیں, میں جب صبح اٹھتا ہوں شروع کرتا ہوں بیٹری سے لے کے رات کو, یا بائیس ہو یا نور ہو, یہ سارے اعمال میں کرتا ہوں. واش روم میں جانے کی دعا وہ بھی پڑھتا ہوں, روحانی غسل بھی کرتا ہوں, اس کے بعد شیشے کے سامنے کھڑے ہو کے میں بسم اللہ ہے ماشاء اللہ لا قوت الا باللہ, اس کے بعد ایک تسبیح میں یا خالق ہو یا مصور ہو یا جمیل ہو, یہ ساری چیزیں کرتا ہوں. اس میں بالکل ایک ساری لائف جو ہے میری وہ پوری ایک اعمال کے اوپر چلی گئی ہے, اور یہ چیز میں کبھی سوچ بھی نہیں سکتا تھا کہ میرے پاس اتنا وقت میں مجھے جو سب سے اچھی چیز لگ رہی ہے, جو مجھے فیل ہو رہا ہے, وہ مجھے برکت ایسی عطا ہوئی ہے کہ مجھے کوئی مرشد کی وجہ سے کوئی برکت مل گئی ہے, کہ میرے ٹائم میں اتنی برکت آ گئی ہے, میرے کام میں اتنی برکت آ گئی ہے, میرے سکون مل گیا مجھے, مجھے ہر چیز ایسے لگتا ہے بالکل جو چیز میں چاہ رہا ہوں وہی چیزیں ہو رہی ہیں. اور یہ ساری چیزیں میرے جو میں اعمال کرتا ہوں سارے صبح دے کے رات سونے تک, وہ سارے اعمال, اور خاص طور پہ جو میں نماز کے بعد اعمال کرتا ہوں, جو اللہ ربنا انزل علینا مائدۃ من السماء تکونون العیدین لاولنا واخرنا وآیات من ورزقنا وانت خیر الرازقین, اس کا تو مجھے اتنا فائدہ ہوا ہے کہ جو میں سوچتا ہوں جو میں چاہتا ہوں اللہ تعالیٰ مجھے وہ عنایت کر دیتے ہیں اس میں. اور یہ میں نے روٹین رکھی ہے, ہر نماز کے بعد 11 دفعہ پڑھتا ہوں, اس کے بعد اللہ میں یہ یا کہارو ایک تصویر پڑھتا ہوں نماز کے بعد, اور اس طرح یہ اللہ مکفنی بے حلال کا نہ حرام کا و اپنے نی بے فضل کا امن سواق, یہ میں ہر نماز کے بعد 25 دفعہ اور عشاء کی نماز کے بعد 125 دفعہ پڑھتا ہوں. مجھے نہیں سمجھ لگتی کہ میں کیا کیا اعمال کرتا ہوں, اور مجھے یہ فیل ہی نہیں ہوتا کہ میں سارے اعمال کر رہا ہوں, اور جس دن نہیں کرتا اس دن مجھے ایک عجیب سی کیفیت ہوتی ہے کہ میں آج میں نے کچھ نہیں کیا. لیکن روٹین یہ ہے پچھلے کوئی 15 دن سے یا مہینے دو مہینے سے میں سارے اعمال ہی کر پا رہا ہوں, اور اس میں جو مجھے تسبیحات آپ نے فرمائی ہیں وہ بھی پوری روٹین سے کرتا ہوں, اور خاص طور پہ جو درود شریف کی تسبیحات ہیں وہ اتنی زیادہ میں کرتا ہوں کہ میں اس کا تصور نہیں کر سکتا کہ میں کسی وقت یہ 11 تسبیحات یا 20 تسبیحات میں اللہ جو آپ نے درود فرمایا ہے یہ میں اتنی دفعہ کر لوں گا, یا میں استغفار اتنا کر لوں گا, یہ مجھے برکت جو ملی ہے یہ ساری اعمال سے اور یہاں تسبیح خانے آنے سے مجھے ملی ہے, اور میں یہ سمجھتا ہوں کہ بہت ہی زیادہ برکت ہے میرے وقت کے اندر, میرے رزق کے اندر, میرے اعمال کے اندر. اور جو سب سے بڑی چیز میں عرض کرنا چاہتا ہوں, پہلے میں نے کبھی یہ چیز نہیں پائی تھی, اب جو ہر چیز میں سوچتا ہوں میں دوسرے کے لیے سوچتا ہوں, اپنے لیے نہیں سوچتا. اب جو بھی اعمال سوچتا ہوں میں نبی پاک کی امت کے لیے سوچتا ہوں اور دوسری ساری امتوں کے لیے سوچتا ہوں, یا اللہ ان کا کیا قصور ہے, ان کو بھی کلمہ نصیب کر دے, ان کو بھی لا الہ الا اللہ محمد رسول اللہ ان کو بھی دے دے. اب یہ چیز کبھی, کیونکہ میں بڑا سیلفی قسم کا انسان تھا, اپنی ذات سے زیادہ نکلتا نہیں تھا باہر میں, لیکن اب یہ جو اعمال کر رہا ہوں میں اپنی ذات کے لیے نہیں کر رہا, وہ ساری دنیا کے لیے کر رہا ہوں.
جی اور بتائیں. جی
بسم اللہ الرحمن الرحیم. تقریباً چند ماہ پہلے مجھے ایک میرے کزن نے کہا تھا, یار مجھے ایک گھر چاہیے کرائے پہ, رینٹ پہ. تو میں نے انہیں وظیفہ بتایا حامیم لا ینصرون پڑھیں, تو انہوں نے تقریباً ہفتہ ہی حامیم لا ینصرون پڑھا ہے, اور ان کو ان کی ریکوائرمنٹ کے مطابق ہی گھر مل گیا.
السلام علیکم, میرا نام جان سہیل ہے. میں پہلے کبھی بھی نماز وغیرہ کی طرف نہیں تھا آتا, والدہ کی ملاقات ہوئی تھی حضرت صاحب آپ سے, آپ نے بسم اللہ الرحمن الرحیم یا کریم وظیفہ بتایا تھا اول آخر درود شریف کے ساتھ, تو اس کی برکت سے اللہ کا شکر ہے اب میں نماز بھی پڑھتا ہوں تسبیح بھی پڑھتا ہوں, اور اس کے بعد یہ لاسٹ جمعہ رات کو مجھے ایک تھوڑا سا مال چاہیے تھا 1,10,000 روپے کا, میرے پاس پیسے نہیں تھے, بہت ٹینشن میں تھا. میں ادھر تسبیح خانے آیا, تسبیح خانے کی برکت سے بندہ میرے گھر خود چھوڑ کے گیا سامان, کہتا پیسوں کی بھی ٹینشن نہ لو بعد میں کر.
حضور میں یہاں پہ پہلی بار آیا ہوں, مجھے جو سکون یہاں پہ ملا وہ پہلے کہیں نہیں ملا.
جی اور بتائیے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. حضرت صاحب نے مجھے سورۃ الکوثر کا عمل بتایا تھا. میں تقریباً 4-5 سال سے کاروباری بندش میں کافی مبتلا رہا ہوں, کافی پریشان تھا. حضرت صاحب نے بتایا تھا کہ جی سورۃ الکوثر آپ نے 1,25,000 پڑھنی ہے. الحمدللہ میں نے 7,000 جب سورۃ الکوثر پڑھی تو اللہ تعالیٰ نے میرے سامنے سارا نقشہ کھول کے رکھ دیا کہ کیا چیزیں ہیں جو مجھے تنگ کرتی ہیں اور کون ہیں جو مجھے تکلیف پہنچاتی ہیں. تو پھر اس کے بعد الحمدللہ 60,000 بڑی ساتھ ہی میری جاب لگ گئی. 60,000 سورۃ الکوثر پڑھنے کے بعد پھر میں حضرت صاحب کے پاس آیا کہ حضرت صاحب میں نے پڑھی, الحمدللہ میری جاب لگ گئی ہے. پھر اس کے بعد الحمدللہ ابھی تک 3 سال ہو گئے ہیں میں سورۃ الکوثر پڑھتا آ رہا ہوں. آپ جس چیز کی میں نیت کرتا ہوں, اگر میں بائک پہ بیٹھا ہوں, سفر کر رہا ہوں, میں سورۃ الکوثر پڑھ رہا ہوں, میں نے کتنی دیر میں پہنچنا ہے, جو راستہ ہے وہ بالکل سمٹ جاتا ہے. اس کے بعد اگر کاروباری لحاظ سے اگر کوئی بندہ مجھے پیسے نہیں دیتا یا کوئی پریشان کرتا ہے, میں سورۃ الکوثر پڑھنا شروع کرتا ہوں, الحمدللہ میرے سارے کام بننا شروع ہو جاتے. پھر اس کے بعد ایک ٹینڈر تھا ملتان کا میٹرو بس کا, یہ تھا کوئی 1,10,00,000 روپے کا. وہاں پہ کافی کمپنیز نے پارٹیسپیٹ کیا تھا, میں بھی الحمدللہ گیا. میں سورۃ الکوثر بیٹھے بیٹھے 1,000 پڑھ لی, اور پھر کی بات ہے وہاں پہ کوئی اور کمپنی والا آ ہی نہ سکا, اور الحمدللہ ہماری کمپنی نے وہ ٹینڈر کلین کر لی. پھر اس کے بعد ابھی تک الحمدللہ حضرت صاحب نے بتایا تھا کہ میں نے 5 مرتبہ استخارہ کیے آپ کی دین دنیا, اس کے بعد ہر قسم کی جو چیز ہے نا وہ آپ کو اس صورت سے ملنی ہے. اور الحمدللہ میں ابھی تک 5-6 لاکھ مرتبہ سورۃ الکوثر پڑھ چکا ہوں اور ابھی پڑھ رہا ہوں. اب ایسے ہے کہ اب کسی کام کی میں جیسے نیت کرتا ہوں یا سوچتا ہوں ویسے ہی ہونا شروع ہو جاتا ہے. اگر میں بچوں کو اسکول چھوڑنے کے لیے جا رہا ہوں تو وقت کم ہے, 5 منٹ رہ گئے ہیں, میں دیکھتا ہوں کہ انشاءاللہ پہنچ, میں سورۃ الکوثر پڑھتا ہوں, الحمدللہ وقت میں برکت آتی ہے, وقت ٹھہر جاتا ہے. اور جس طریقے اور جس چیز میں سوچ کے پڑھتا ہوں الحمدللہ میں ویسا ہی پاتا ہوں. اور الحمدللہ ابھی تک جب میں یہ سورۃ الکوثر پڑھ رہا ہوں, جن لوگوں نے یہ کاروباری بندش کی تھی ساتھ ہی وہ چارپائی پہ گر پڑے, کچھ عرصہ ہوئے ایک کی تو ڈیتھ ہو گئی. اب جو میں پڑھتا تھا نا کہ اب میں ان کی خیر کے لیے پڑھتا ہوں کہ یا اللہ ان کی نسل میں بھی خیر فرما, اور جو عزیز و قارب جو ساتھ تھے جنہوں نے جو کچھ کیا, اب میں پڑھ رہا ہوں نا اب ساتھ ساتھ ہر چیز بکھر کے رکھی ہے, لوگوں کے چہرے, رشتے داری, ہر چیز ایسے کلیئر ہو گئی ہے. اب لوگ
بس
جو
بس ٹھیک ہے, ٹھیک ہے, چلو بس ٹھیک.
اور بتائیں جی, اور کون بتائے گا؟
جی گردن کے مہروں کے لیے کوٹ کا ہے, کمر درد کے لیے بھی ہے, گردن کے پٹھوں کے کھچاؤ کے لیے بھی ہے, خشک ناریل کا کھوپا ہو اور مصری. ناریل کا خشک کھوپا جو ہے اس کو کدوکش کر لیں اور مصری جو ہے اس کو کوٹ لیں, یہ ہم وزن 3-3 چٹانک دونوں کر لیں. تو دن میں 3-4 دفعہ کھائیں اور 3-4 دن میں اچھا خاصا جو ہے وہ فرق پڑ جاتا ہے.
جی اور بتائیں.
بسم اللہ الرحمن الرحیم. السلام علیکم. میں جی یہ تسبیح خانے میں آتے ہوئے تقریباً مجھے 5-6 مہینے ہو گئے ہیں. تو اس میں حضرت صاحب نے مجھے بتایا تھا یا کریم ہو یا مجید ہو کا ورد کرتے رہیں تو یا کیا نام ہے اس کا حسیب ہو یا حسیب ہو. ہر نماز کے بعد میں یہ کرتا رہا ہوں. میں پی ایچ اے کا ملازم ہوں تو اس دفعہ ہماری قرآن رضی حج کی ہوئی ہے تو میرا نام نکلا اس میں حج میں, تو اس کا مجھے یہ فائدہ ہوا ماشاءاللہ.
السلام علیکم. عزیز صاحب آپ نے ایک مرتبہ ذکر کیا تھا کہ درود شریف پڑھے اور منہ میں مٹھاس نہ ہو, تو میں اپنے آپ کو یہ کہہ رہا تھا کہ میرے منہ میں مٹھاس کیوں نہیں آ رہی, پھر میں نے الحمدللہ ذکر کیا, بہت ذکر کیا, منہ میں مٹھاس الحمدللہ آ جاتی ہے. ذکر درود شریف کا نام سنو یا دل میں ہی کوئی بات ہے تو درود شریف سے منہ میں مٹھاس آ جاتی ہے.